नमस्कार, फ्रिडम चौतारी पडकास्टको 900 श्रृङ्खलामा यहाँहरूलाई स्वागत छ। म आदित्य दाहाल। आज हामी खुला सरकार र साझेदारीमा नेपालको अवस्था कस्तो छ त भन्ने विषयमा छलफल गर्न गइरहेका छौँ। लोकतान्त्रिक शासन प्रणालीलाई निरन्तर सृजनात्मक परिष्कार गर्दै परिणाममा प्रभावकारिता बढाउन नागरिक र राज्यबीच हर तह र मामिलामा क्रियाशील साझेदारीको अवस्था आवश्यक पर्दछ। यही अवधारणालाई सार्थक बनाउन सन् 2011 को सेप्टेम्बरमा ओपन गभर्नमेन्ट पार्टनरसिपको अभियान सुरु भएको हो। राज्यका औपचारिक संयन्त्र र नागरिक संगठनहरूबीच साझेदारी सिर्जना गरेर शासकीय मामिलालाई सुधार गर्दै लाने अठोटका साथ सुरु भएको यो अभियानमा अहिलेसम्म 79 देशहरू सहभागी भइसकेका छन्। नेपाल भने यो अभियानको सदस्य भइसकेको छैन, तर यो अभियानमा नेपाल आबद्ध हुनुपर्छ भनेर नागरिक समाज निरन्तर प्रयासरत छ। फ्रिडम चौतारी पडकास्टको 900 अङ्कमा आज हामी ओजिपीको सन्दर्भमा भएको एक महत्वपूर्ण राष्ट्रिय तहको छलफललाई प्रस्तुत गर्दैछौ। खुला सरकार साझेदारी अर्थात् ओपन गभर्नमेन्ट पार्टनरसिपमा नेपालको सहभागिता र यस सम्बन्धमा नागरिक समाज र सरकारको तर्फबाट भइरहेको तयारीको अवस्था कस्तो छ त यो छलफलबाट बुझ्न सकिन्छ। प्रस्तुत छ 2077 साल मङ्सिर 15 गते सोमबार फ्रिडम फोरमद्वारा आयोजित ओजिपी राष्ट्रिय संवादको छलफलमा व्यक्त विचारहरू। यस कार्यक्रमको सहजीकरण गर्दै हुनुहुन्छ वरिष्ठ पत्रकार तारानाथ दाहाल। सुनौ सो छलफल आजको पडकास्टमा।
ओपन गभर्नमेन्ट पार्टनरसिपको सहभागिताका लागि नेपालको नागरिक समाजको तयारीको अवस्था कस्तो छ भन्ने बारेमा फ्रिडम फोरमले एउटा म्यापिङ गरेको छ र त्यो म्यापिङको आधारमा विगतमा हामीले यसका केही वर्किङ ग्रुपहरूको गठन पनि फर्मल हिसाबले भन्दा पनि हामी नियमित फलोअप मिटिङमा बस्दै गर्दा ओपन गभर्नमेन्ट पार्टनरसिपका विभिन्न थेमेटिक एरिया मध्ये केही महत्त्वपूर्ण थेमेटिक एरियाहरूमा हामी कहाँ नागरिक समाजको सक्रियता र तयारी केही हदसम्म अगाडि बढेको छ। त्यसैले प्रतिनिधिमूलक ढङ्गले विभिन्न थेमेटिक वर्किङ ग्रुपको सन्दर्भमा हामी त्यो क्षेत्रमा क्रियाशील नागरिक समाजका व्यक्तित्वहरूबाट यो अवस्था कहाँ छौँ र तयारीको हाम्रो सिलसिला कसरी अगाडि बढिरहेको छ भन्ने बारेमा सानो प्रस्तुति हामी लिन्छौँ। अब म सञ्जीवजीलाई नागरिक समाजको तहबाट खुला सरकार साझेदारीको सन्दर्भमा भएका विगतका हाम्रा निरन्तर प्रयासहरूको प्रतिफल हामीले नागरिक समाजका सम्भावित संस्थाहरूको एउटा म्यापिङ सिद्ध्याएका थियौँ र त्यो म्यापिङ पछि हामीले केही सम्भावित कार्य समूहहरू नागरिक समाजको तर्फबाट थेमेटिक हिसाबले के हुन सक्छन् भन्ने गृहपालिक कार्य पनि गरेका थियौँ। त्यसको बारेमा एउटा सानो जानकारी यहाँहरूलाई सुरुमा हामी दिन चाहन्छौँ। खास गरी खुला सरकार साझेदारीका चारवटा मुख्य पक्षहरू सूचनाको हक सम्बन्धी कानुनी व्यवस्था, त्यसको कार्यान्वयनको अवस्था, खुला तथ्याङ्कको कार्यान्वयनको अवस्था, यसै गरी भ्रष्टाचार विरुद्धको अभियानहरूलाई सशक्त बनाउनको लागि भ्रष्टाचार विरुद्ध महासन्धि अनुमोदन लगायत सम्पत्तिको खुलापन एसेट डिस्क्लोजरको सन्दर्भ र त्यसलाई कार्यान्वयन गर्ने सिलसिला, यसै गरी नागरिक सहभागिता हरेक तहमा हरेक प्रक्रियामा सिटिजन इङ्गेजमेन्टको अवस्थाहरू कसरी प्रवर्धित छन् भन्ने सन्दर्भ र खास गरी फिस्कल ट्रान्सपरेन्सी एउटा वित्तीय पारदर्शितालाई प्रवर्धन गर्ने यी चार जुन मूल कोर भ्यालुजहरू छन् ती कोर भ्यालुजहरू र त्यसपछिका अरू विषयहरू जुन थेमेटिक विषयहरू छन् त्यसमा पनि हामी चाहिँ कुराहरू कसरी चाहिँ नेपालमा नागरिक समाजले काम गरिरहेको छ, कति किसिमको नागरिक समाज यसमा सक्रिय भएर नागरिक संघ संस्थाहरूले आफ्नो योगदान पुर्याइरहेका छन् भन्ने जानकारी सञ्जीवजी अब तपाईँलाई त्यो प्रस्तुतिका लागि म अनुरोध गर्छु।
हामीले यो विगत लामै समयदेखि ओपन गभर्नमेन्ट अथवा खुला सरकारको विषयमा नागरिक संघ संस्थाहरूको तयारीका लागि पनि काम गर्दै आइरहेका थियौँ। त्यसो हुँदा जस्तो नेपालमा थाहा पाएर अथवा थाहा नपाएरै पनि खुला सरकारका विभिन्न अवधारणामा कति संस्थाहरूले काम गरिरहेछन् अथवा काम गर्न इच्छुक हुनुहुन्छ त्यो हिसाबको एउटा स्वैच्छिक हिसाबले एउटा म्यापिङ गरौँ न भन्ने हिसाबले हामीले यो गरेका थियौँ र यो हामीले इमेल मार्फतै यो भर्चुअली नै गरिएका थियौँ। यो इमेल मार्फत चाहिँ हामीले एउटा गुगलमा यसको फर्म सिर्जना गरेर त्यो फर्म मार्फत चाहिँ आफूले काम गरेको एरिया र त्यो एरियाहरू ब्रोडली त्यो कुराहरू खुला सरकार साझेदारीका कस्ता अवधारणाहरूसँग म्याचिङ गर्छ, उहाँहरूको इन्ट्रेस्टहरू, उहाँहरूका काम गरिरहेका एरियाहरू भनेर नाप्ने एउटा मापन गर्ने काम गरेका थियौँ। यसमा लगभग 100 जति संस्थाहरूले देशभरिका सबै प्रदेशहरूलाई प्रतिनिधित्व गर्ने, केही जिल्लाहरू बाहेक धेरै जिल्लाहरू यसमा समावेश छन्। त्यो हेर्दाखेरि के देखिन्छ भने अघि उहाँले भन्नुभयो जस्तै फिजिकल ट्रान्सपरेन्सी अनि नागरिक सहभागिता अनि भ्रष्टाचारको विरुद्धमा काम गर्ने सङ्घ संस्थाहरू, सूचनाको हकमा काम गर्ने संस्थाहरू, सूचनाको हकसँग सँगसँगै यो वातावरणको कुरा अथवा क्लाइमेट चेन्जको कुरामालाई पनि यो खुला सरकारको एउटा पक्षसँग जोडेर हेर्नुपर्छ भनेर काम गर्ने संस्थाहरूले पनि आफ्नो इन्ट्रेस्ट जाहेर गर्नुभएको थियो भने खुला संसद अथवा खुला जनप्रतिनिधिमूलक संस्थाहरूको लागि काम गर्ने संस्थाहरूको पनि यहाँ उपस्थिति रहेको थियो। त्यसरी हेर्दा के देखियो भने झन्डै 100 जति संस्थाहरूले यसमा आफ्नो इन्ट्रेस्ट देखाउनु भएको थियो र उहाँहरूलाई यो कस्तो छ भने एउटैमा मात्रै त्यो सीमित हुनुपर्ने अवस्था थिएन, आफूले काम गर्ने प्रायोरिटी एरियाहरूलाई उहाँहरूलाई तिनवटासम्म छान्ने अवसर थियो। त्यसो हुँदाखेरि खुला सरकारका यी अवधारणाहरूमा फिजिकल ट्रान्सपरेन्सी अथवा आर्थिक खुलापनमा चाहिँ 85 संस्थाहरूले आफ्नो हामीले काम गर्छौँ गरिराखेका छौँ भन्ने उल्लेख गर्नुभएको थियो भने नागरिक सहभागितामा 80 संस्थाहरूको उपस्थिति थियो। त्यसै गरी भ्रष्टाचार विरुद्धको काम कारवाहीमा 47 संस्थाहरूले हामी काम गरिरहेछौँ सक्रियतापूर्वक भन्नुभएको थियो भने बढी सङ्ख्या यहाँ के देखिन्छ भने सूचनाको हकमा चाहिँ 90 संस्थाहरूले आफूले काम गरिरहेको र आफ्नो वर्किङ थिम हो यो भन्ने कुरा उल्लेख गर्नुभएको थियो भने त्यसै गरी 23 संस्थाहरूले चाहिँ यो वातावरण र क्लाइमेट चेन्जमा काम गरिरहेका छौँ भन्नुभएको थियो भने एउटा नयाँ अवधारणाको रूपमा खुला संसद अथवा खुला चाहिँ जनप्रतिनिधिमूलक संस्थाका लागि काम गर्ने संस्थाहरूको संख्या 20 रहेको थियो। त्यसैले यो अवस्थाले के देखाउँछ भने हाम्रामा नागरिक सङ्घ संस्थाहरू जुन खुला सरकारको साझेदार एउटा सङ्घ संस्था नागरिक सहभागिताको कुरा गरिराखेका छौँ त्यसका लागि काम गर्ने संस्थाहरूको चाहिँ एउटा बलियो उपस्थिति हुँदै गएको छ है भन्ने कुराले हामीलाई एउटा यो विषयमा थप काम गर्न थप ऊर्जा पनि दिएको छ र मलाई लाग्छ यो विषयमा अरू छलफल अब हुने नै छ।
सञ्जीवजीलाई धन्यवाद छ। हाम्रो खुला सरकार साझेदारीको सन्दर्भमा नागरिक समाजले आफ्नो तयारी कसरी गरिरहेको छ भन्ने सन्दर्भमा गरिएको म्यापिङबाट 98 संस्थाहरू यसमा लिस्टिङ हुनुभयो र त्यस बाहेक अहिले उहाँले प्रस्तुत गरेका 6 क्षेत्र बाहेक पनि यो ओपन गभर्मेन्ट पार्टनरसिपले जुन थेमेटिक क्षेत्रहरू प्रवर्धन गरेको छ त्यसमा काम गर्ने अरू संस्थाहरू पनि आउनुभएको छ। सिग्निफिकेन्टली देखिएका कन्ट्रिब्युसन गरिरहेका नागरिक समाजको एउटा नम्बरलाई उहाँले प्रस्तुत गर्नुभयो। नागरिक समाजका प्रतिनिधिमूलक साथीहरू जसले यो विभिन्न थेमेटिक आन्दोलनमा कन्ट्रिब्युसन गरिरहनु भएको छ, ओपन गभर्मेन्ट पार्टनरसिपको भ्यालुजहरू कसरी जोडिन्छ र थेमेटिक वर्किङ ग्रुपको एउटा प्रिपरेसन कुन रूपमा यहाँहरूको मुभमेन्टको हिसाबले कसरी नागरिक समाजको एउटा पहलहरू अगाडि बढिरहेको छ र हामीले ओपन गभर्मेन्ट पार्टनरसिपमा नेपालको सहभागिता पछि नेपालको नागरिक समाजले साँच्चीकै पार्टनरसिप गर्ने हैसियत एउटा ओपन गभर्नेन्स रिफर्ममा बराबर साझेदारीमा सरकारसँग काम गर्ने हैसियत कुन रूपमा विकास गरेको छ भन्ने सन्दर्भलाई केन्द्रित भएर आफ्नो विचारहरू राखिदिनु। म थेमेटिक हिसाबले सूचनाको हकको क्षेत्रमा निरन्तर रूपमा काम गरिराख्नु भएका र अहिले सूचनाको हकको क्षेत्रमा काम गर्ने सङ्घ संस्था र अभियन्ताहरूको राष्ट्रिय सञ्जाल निर्माण भएको छ र त्यसको लिडरसिप लिनु भएको उमित बागचन्दजीलाई राइट टु इन्फर्मेसनको यो क्याम्पेन र यसले खुला सरकार अवधारणामा पारिराखेको यसलाई त्यसको सार्थकताका लागि गरिरहेको योगदानको सन्दर्भमा आफ्नो कुरा राख्नको लागि अनुरोध गर्छु।
हामी यो सूचनाको हकको राष्ट्रिय निर्णय देशभरि लैजानका लागि हामी गत 1 कार्यविधि बनाएर योजना बनाएर अगाडि बढिरहेका छौँ। हाम्रो लक्ष्य भनेको नेपालका 7 प्रदेश, 77 जिल्ला र सम्पूर्ण पालिका र वडा स्तरसम्म पनि यो सूचनाको हकको अभियानको नेटवर्क पुर्याउने लक्ष्य हो। हामीले 1 यो लक्ष्यलाई पुरा गर्छौँ भन्ने तरिकाले हामी गइरहेछौँ। अहिले गण्डकी प्रदेशको सबै जिल्लामा आरटिआई नेटवर्क गठन भइसकेका छ, पूर्वाञ्चलतर्फ अथवा 1 प्रदेशमा प्रदेश समिति गठन भइसकेका छ, 2 भइसकेका छ, 3 प्रक्रियामा छ र 7 पहिला नै भइसकेका छ र हामी सबै प्रदेशमा सूचनाको हकको अभियानलाई क्रियाशील रूपमा अगाडि बढाउन नेटवर्क र प्रत्येकले सूचना माग्ने र लिने दिने वातावरणलाई सहज बनाउने योजनाका साथ अगाडि बढिरहेका छौँ। यो सुशासनको एउटा महत्त्वपूर्ण औजार सूचनाको हक र त्यसकै अर्को पाटो भनेको यो ओजिपीसँग जोडिएको छ, एकअर्काका परिपूरक पनि हुन् र अहिले सूचनाको हक प्रयोग गरेर सुशासनयुक्त समाज बनाउनका लागि हामी क्रियाशील छौँ र यो नेटवर्कले अहिले पनि विभिन्न विषयवस्तुमा सूचना मागेर सरकारलाई जवाबदेही र जिम्मेवारीपूर्ण व्यवहारका लागि तयार गर्दैछ। यसको साथसाथै अरू पनि गरेका थियौँ। हामीले कतिपय जिल्लामा ओजिपीको सवालमा ओरिएन्टेसन गरेर विभिन्न पालिकाहरूसँग समीक्षात्मक रूपमा यहाँहरूलाई कस्तो लाग्यो, यो गर्दा के हुन्छ भन्ने कुरालाई अलिक प्रष्ट पार्ने प्रयास चाहिँ गऱ्यौँ। धेरैले यो जो सहभागी भए उनीहरूले के पनि भन्छन् भने यो अत्यन्त राम्रो छ, वास्तवमा हामीलाई सुशासनयुक्त शासन दिनका लागि त यो महत्त्वपूर्ण पाटो छ, यसका लागि यो गर्नुपर्छ। तर यद्यपि हाम्रो नेपाल सरकारले यसलाई स्वीकृति अनुमोदन गरिसकेका छैन, यदि त्यो हुन सक्यो भने जान सकिन्छ, अत्यन्त राम्रो छ भन्ने हिसाबले त्यतातिर गएको छ भने सूचनाको हकले यसलाई सपोर्ट गर्दै अगाडि बढेको छ र हामी यो सरकारले गरेका काम कारबाहीलाई कसैलाई समस्या सिर्जना गर्न अथवा कसैलाई अप्ठ्यारो पार्न भन्दा पनि एउटा संस्कृतिको विकास गर्न यो सूचना माग्ने लिने दिने र सुशासनको जुन संस्कृति छ साँच्चै भ्रष्टाचार मुक्त समाज भ्रष्टाचार मुक्त हाम्रो देश बनाउनका लागि पनि सूचनाको हकको व्यावहारिक रूपमा प्रयोग प्रत्येक कर्मचारीले दिने अथवा सार्वजनिक निकायमा रहेका सूचनाहरू प्राप्त आम जनताले पनि सहज रूपमा प्राप्त गर्ने खालको जुन दिन वातावरण सिर्जना हुन्छ त्यसपछि मात्र सुशासनयुक्त हाम्रो समाज हाम्रो देश हुन्छ भन्ने मान्यताका साथ हामी अगाडि बढेका छौँ र जुन दिन नेपालमा प्रत्येक नागरिकले सूचना माग्ने र लिने दिने वातावरण जब सिर्जना हुन्छ तब हाम्रो अभियान पनि सकिन्छ भन्ने हामीले लागेर यो अभियान अगाडि बढाएका छौँ। यो खुला सरकारको अवधारणा साँच्चै नेपालका लागि उपयुक्त हो र नेपालले यसलाई छिटै अँगाल्नु पर्छ भन्ने पनि हामी मान्यता राख्छौँ। हामी विभिन्न नागरिक स्तरमा सरकारी स्तरसम्म पनि ओरिएन्टेसनबाट ल्याएर यो सन्देश प्रत्येक वडासम्म प्रत्येक नागरिकसम्म पुर्याउनका लागि आरटिआई अभियान अगाडि बढेको छ। यो कुरामा पनि विश्वास गर्न सकिन्छ कि ओजिपीको अवधारणा नेपालमा आयो भने त्यसलाई अगाडि बढाउनलाई हाम्रो पनि महत्त्वपूर्ण भूमिका हुन्छ भन्ने वातावरण हामी सिर्जना गर्न सक्छौँ भन्ने मान्यताका साथ हामी अगाडि बढेका छौँ।
धन्यवाद छ उमेशजी। सूचनाको हकको जुन एउटा मूल पिलर हो ओजिपी भ्यालुजको, त्यसको सन्दर्भमा नेपालको सबै तहमा ओडादेखि सङ्घीय तहसम्मका सबै सरकारहरूसँग नागरिक समाज रचनात्मक पार्टनरसिप गर्न प्रिपेयर भइरहेको र त्यसको तयारी र त्यसको लागि लागिरहेको ओजिपीको पार्टिसिपेसनले सूचनाको हकलाई पनि अझ माथि लाने विश्वास उमेशजीले प्रस्तुत गर्नुभयो, म धन्यवाद दिन चाहन्छु। अब ओजिपीको सन्दर्भमा सुरुदेखि नै यो विषयमा यसको वकालतमा निरन्तर रूपमा लाग्नुभएका नारायण अधिकारी हुनुहुन्छ, नारायणजीलाई म केही कुरा राख्दिन अनुरोध गर्छु।
सिभिल सोसाइटी भनौँ अथवा अन्य सेक्टरहरूको यो ओजिपीमा लाग्दाखेरि आफूलाई पनि फाइदा, सरकारलाई पनि फाइदा, अनि आम नागरिकलाई पनि फाइदा देखिन्छ। तर हाम्रो काम चाहिँ नै अगाडि भइरहेको छैन। अब दाईहरू लागिरहनु भएको छ, सबैजना लागिरहनु भएको छ, र यसको नतिजा आउन सकिरहेको छैन। सरकारले यसलाई आत्मसात गरेकै छैन। जबसम्म सरकारले आत्मसात गरेर यसलाई आधिकारिक मान्यता दिँदैन तबसम्म हामी काम त गरिरहन्छौँ, तर हाम्रो प्रयास चाहिँ अहिले असफल जस्तो छ। सबैको लागि एउटा साझा मुद्दा चाहिँ सूचनाको हक हो। सूचनाको हाम्रो अक्सिजन जस्तै आवश्यकता भए हुनाले हामी सबैजना एउटा पुलको काम गरिदिन सक्यो भने सिभिल सोसाइटी नागरिक र सरकारको विभिन्न अङ्गको बिचमा त्यो पनि एउटा महत्त्वपूर्ण कुरा हुन्थ्यो जस्तो लाग्छ। यो म्यापिङबाट अब हामी थिमेटिक रूपमा पनि छिरिसकेका छौँ। अब हामीलाई चाहिने ओजिपी यस्तो हुन्छ उस्तो हुन्छ, ओजिपीबाट यी सारा फाइदाहरू हुन्छन् भन्ने कुरा त हामीले धेरै गरिसक्यौँ। अब हामीले बरु यसमा फेसिलिटेसन गर्न सकिन्छ भने चाहिँ एउटा एजेन्डा नै बनाएर म इन्भाइरोमेन्टको सेक्टरमा छु भने खुला सरकार अवधारणाले सरकारसँग कस्तो कस्तो कुराहरूमा नेगोसिएट गर्न सक्छ, खुला पारदर्शी तथ्याङ्कले चाहिँ नि यो क्षेत्रको विकासमा के महत्त्वपूर्ण भूमिका खेल्छ भन्ने कुरा चाहिँ अहिले ओजिपी स्टेयरिङ कमिटीमा पनि अब हामी एकाउन्टेबिलिटी ल्याबको प्रतिनिधित्व त्यहाँ भएको हुनाले चाहिँ नि अब थिमेटिक ग्रुपमा जान सकेर थिमेटिक ग्रुपबाट त्यो स्ट्रङ एजेन्डाहरू आउन सक्यो भने चाहिँ हाम्रो ओजिपी सिभिल सोसाइटीको मुभमेन्ट चाहिँ अझ स्ट्रङ हुँदै जान्छ एउटा कुरा। अर्को कुरा हामी आफैले पनि सरकारले गर्छ भन्ने आश छ, तर सरकारले गरेन भने पनि हाम्रो मुद्दा हामीले गर्ने काम हाम्रो जुन शैली छ त्यसलाई त हामी गर्छौँ नै। अब यसलाई बढाउँदै लगेर एउटा कमन गोल कमन भिजन तयार गर्ने कि त्यसका एजेन्डाहरू तयार गर्ने कि त्यसका कमिटमेन्टहरू तयार गर्ने कि आज अब एउटा कमिटमेन्ट चाहिँ सिभिल सोसाइटीका सबै साथीहरूको तर्फबाट के हुनसक्छ भने म जुन सेक्टरमा काम गरेका छु हामीले गरेको खुल्ला सरकार साझेदारीलाई टेवा दिने क्रियाकलापहरू सिद्धान्तको हकमा व्यवहारको हकमा हामीले प्रयोग गर्ने टुल्सहरूको हकमा के छ त्यस्तो कुराहरूलाई चाहिँ हामी आफैबाट सेयर गर्ने र त्यसको एउटा चाङ बनाएर एउटा त्यो राम्रो एउटा सेलिङ पोइन्ट पनि हुन्छ होला। अर्को फेरि यो सिएसओ त यस्तो राम्रो कुरा हो, यो कोलाबोरेटिभ गभर्मेन्ट पनि हो। अहिले वातावरण पनि कस्तो देखिएको छ भने यो सिएसओ र गभर्मेन्ट भनेको चाहिँ एक्लै अर्कालाई मनै नपराउने जन्तु जस्तो देखिएको छ, तर वास्तवमा यो ओजिपी एउटा अपर्च्युनिटी हो कि यसले हाम्रो बिचको डिफरेन्सेसहरूलाई पनि खुल्ला पारदर्शी तरिकाले छलफल गर्ने, यो फेरि हामीले खुल्ला पारदर्शी भनेर यो सेक्टरल काम गर्ने मात्रै होइन हाम्रो आचरणमा पनि ल्याउने हाम्रो चाहिँ संस्थागत हिसाबले पनि ल्याउने एउटा अवसर पनि हो। यो कोलाबोरेटिभ गभर्मेन्टमा यसले ठुलो टेवा दिन्छ। सरकारको तर्फबाट केही हुन खोजेको तर गर्न नसकेको काम कुराहरूलाई पनि अब हामीले औँल्याएर अब ओजिपी राम्रो हुन्छ भन्ने भन्दा पनि यहाँनेरि राम्रो हुन्छ, यसरी अगाडि जान सकिन्छ भनेर अब चाहिँ हामी एउटाकै हिसाबले सेक्टर हिसाबले नै जानुपर्छ। त्यो भयो भने हामीले सोचेको जस्तो खुला पारदर्शी र खुला पारदर्शी मात्रै होइन, हामीलाई त इफेक्टिभ गभर्नेन्स चाहिएछ, इफेक्टिभ गभर्नेन्स चाहिएछ भनौँ न, एउटा गभर्नेन्सको लागि चाहिँ हामीले काम गर्न सक्छौँ भन्ने हो।
एउटा कोलाबोरेटिभ गभर्मेन्टको लागि र सिटिजनको अर्थपूर्ण इङ्गेजमेन्टको लागि एउटा अपर्च्युनिटी र सरकारका लागि पनि अपर्च्युनिटी, नागरिकका लागि पनि अपर्च्युनिटीको जुन सन्दर्भ यहाँले राख्नुभयो र एकाउन्टेबिलिटी ल्याब ओजिपीको स्टेयरिङ कमिटीको एउटा मेम्बर भएकोले एउटा लिडिङ सोसाइटी मुभमेन्टको हिसाबले नारायणजीले जुन विचारहरू राखिदिनु भयो त्यसलाई म धन्यवाद दिन चाहन्छु। अब ओजिपीको अर्को एउटा मुख्य उद्देश्य एउटा इन्क्लुसिभ डेमोक्रेटिक गभर्नेन्स हो। हामी इन्क्लुसिभ डेमोक्रेटिक गभर्नेन्सको कुरा गर्छौँ, गभर्नेन्सका सबै आयामहरूमा रिफर्मको कुरा गर्दाखेरि त्यहाँ इन्क्लुजन पार्टिसिपेसनको कुरा गर्ने बित्तिकै त्यहाँ मोर इन्क्लुसिभ पार्टिसिपेसनको कुरा आउँछ र त्यो ओजिपी मुभमेन्टमा पनि निरन्तर योगदान गरिरहनु भएको र त्यसमा पनि जेन्डर पर्सपेक्टिभबाट विषयहरूलाई कसरी चाहिँ हामीले अगाडि लान सक्छौँ, किनभने गभर्नेन्स रिफर्ममा जहिले पनि जेन्डरको विषय अथवा इन्क्लुजनको विषयलाई अर्कै रूपमा हेरिने अनि गभर्नेन्स रिफर्मको फेरि हरेक तहहरूमा त्यो सङ्घर्षको चरणहरूबाट गुज्रिनुपर्ने जुन अन्योलग्रस्त अवस्था छ, यहाँ चाहिँ एउटा इन्क्लुसिभ डेमोक्रेटिक गभर्नेन्समा यो ओजिपी प्रोसेसले कति मद्दत गर्न सक्छ। लामो सिलसिलादेखि जोडिनु भएको छ, बबिता बस्नेत मिडिया एडभोकेसी ग्रुपको लिडरसिप गर्नुभएको छ र ओजिपीको आन्दोलनमा सुरुदेखि नै हुनुहुन्छ, म हार्दिक अनुरोध गर्न चाहन्छु।
सबैभन्दा पहिला त हामीले इन्क्लुजनको कुरा गर्दाखेरि अब जेन्डरको कुरा त प्रमुख भइहाल्यो, हामीले अरू कुराहरू पनि हामीले यसमा गर्नुपर्ने हुन्छ। हामीले ओजिपीलाई लिङ्क गरेर धेरैलाई अवेर गराउन जरुरी छ, जस्तो लैङ्गिक अल्पसंख्यकहरूको कुरा हामीले गर्न जरुरी छ, मार्जिनलाइजको कुरा गर्नु छ, दलितसँग कुरा गर्नु छ, अपाङ्गता भएका व्यक्तित्वहरूसँग कुरा गर्नु छ, किनभने सबैको यो डाइभर्स ग्रुपलाई चाहिँ कसरी यो ओजिपीको प्रोसेसमा कसरी ल्याउने, यो कसरी बुझाउने, सबभन्दा पहिला त्यो बुझाउने नै, यो बुझाइ हामीले कामहरू नगरेको होइन, हाम्रो धेरै कामहरू भएको छ, तर यो ओजिपी अन्तर्गतका टाइपका ओबिजिपीसँग मिल्ने कामहरू गरिरहेछौँ भन्ने थाहा नपाएको कुराहरू हाम्रो धेरै छ, त्यो जानकारीहरू हामीले दिन महत्त्व देख्छु एउटा दिनको लागि। र अर्को चाहिँ मलाई एकदमै इन्ट्रेस्टिङ लागेको थियो कि हाम्रो यो जेन्डर एडभोकेटहरूसँग पनि हामी धेरै अगाडि बढ्न सकेको छैनौँ, पुग्न सकेको छैनौँ, हामीले कामहरू गरिरहेछौँ तर ओजिपीको पर्सपेक्टिभबाट हामीले कामहरू गर्नुपर्ने कुराहरू छन्। दुई वर्ष अगाडि जर्जियाको टिब्लिसीमा जुन त्यहाँ एउटा सेसन थियो कि, त्यो सेसन कस्तो थियो भन्नुहुन्छ भने जेन्डर बेस्ड भाइलेन्स र ओजिपी भन्ने थियो। मलाई अभियसली मलाई एकदमै इन्ट्रेस्ट भयो यो के रहेछ, हामीले धेरै कुराहरू बुझ्न पाएको छैन, यो बुझ्न पर्यो भनेर मैले त्यो कार्यक्रममा भाग लिएँ, त्यो सेसनमा भाग लिएँ। अनि भाग लिँदाखेरि उनीहरूले के यस्तो गर्यो भन्नुहुन्छ भने एउटा सानो ठाउँमा चाहिँ ब्राजिलको एउटा गाउँमा एउटा रिसर्च गरेको रहेछ, अनि त्यो रिसर्चबाट चाहिँ फाइन्डिङ्सहरू के निकालेको रहेछ भने उनीहरूको डोमेस्टिक भाइलेन्समा कति महिलाहरू परे, कति महिलाहरूको बलात्कार भयो, कति महिलाहरूको सेक्सुअल हेरेसमेन्टको कुराहरू, यस्तो यस्तो कुराहरू चाहिँ ल्याएको रहेछ एउटा सानो उसको। अनि उनीहरूले त्यो डेटा त्यहाँनिर सार्वजनिक गर्यो, अनि उनीहरूले चाहिँ के भने ओजिपीलाई ठ्याक्कै उनीहरूले जेन्डर बेस्ड भाइलेन्सलाई लिङ्क गरेर त्यहाँ गरे। मलाई यस्तो राम्रो लाग्यो त्यो कुरा, उनीहरूले सानो कुरालाई कस्तो इन्टरनेसनल मार्केटमा बजाउन सक्यो कि, खास भनौँ भने नि अनेस्टली भन्दा अब हाम्रो त त्यस्तो काम यति धेरै कामहरू भएको छ नि, हाम्रो जेन्डरको पर्सपेक्टिभबाट धेरै कामहरू भएको छ, तर हामीले त्यो हामीले व्यक्त नै गर्न पाएको छैनौँ क्या त्यस्तो फोरमहरूमा। र अर्को कुरा चाहिँ हाम्रो के छ भन्नुहुन्छ भने हाम्रो इन्टरनेसनलली हामीले देखाउने तथ्याङ्क हामीसँग एकदमै राम्रो छ, हामीसँग 33% सहभागिता छ महिलाको होइन, हामीसँग चाहिँ यो स्थानीय तहमा त्यत्तिकै महिलाको सहभागिता छ, 93% त हाम्रो डेपुटी मेयरहरू छन्। यो भनेको चाहिँ धेरै ठुलो कुरा हो, यो सानोतिनो कुरा नै होइन, सबै डेपुटी यो उपसभामुखहरू सबै महिलाहरू हुनुहुन्छ होइन, हाम्रो जुन प्रकारको रिप्रेजेन्टेसन छ त्यो एकदमै राम्रो छ। तर अब मैले यसमा गर्नुपर्ने कुराहरू चाहिँ मैले थोरै लाइनमा एक दुईवटा पोइन्टमा भन्छु, यो हामीले गर्नुपर्ने कुराहरू चाहिँ के छ त भन्दाखेरि, एउटा यो हामीहरूको सबै रिप्रेजेन्टेसन हुँदाहुँदै पनि हाम्रा केही ल्याकिङहरू छन्, त्यो चाहिँ अब जेन्डर एनालाइसिसहरू चाहिँ हाम्रो त्यति धेरै भएको छैन, हाम्रो जेन्डर एनालाइसिस गर्नु छ, हाम्रो कति चाहिँ महिलाहरू कसरी के भइरहेछ हामीसँग डिसएग्रिगेटेड डेटा छैन, त्यो डेटामा हामीले काम गर्नुपर्ने छ होइन, तथ्याङ्कहरूमा हाम्रो एकदमै धेरै ग्याप छ, ठुलो ग्याप छ, जिबीमा भएका घटनाहरू बाहिर आएका छन् तर कति कसरी कहाँ भन्ने खालको कुराहरू एउटा त्यो आएकै छैनन्, हाम्रो एक्सन प्लान र पोलिसिजहरूमा हामीले लजहरूको बारेमा हामीले चाहिँ अलिकति हामीले यसमा विश्लेषण गर्नु छ र त्यो विश्लेषण हाम्रो पटक्कै भएको छैन, र यसमा चाहिँ हाम्रो कस्तो भने इन्डेप्थ एनालाइसिसहरू हाम्रो भएको छैन, हाम्रो सरसर कुराहरू भएको छ तर इन्डेप्थ एनालाइसिसहरू भएको छैन। र अब अहिले चाहिँ दुई तिन लाइनमा भन्नुपर्दा यो कोभिडको कुरा कि आफ्टर कोभिडको जेनरल एनालाइसिस हाम्रो भएकै छैन कि. सबैभन्दा पहिला त हाम्रो के भयो भन्नुहुन्छ भने एउटा कमिटी बन्यो ईश्वर पोखरेल उप प्रधानमन्त्रीज्यूको अध्यक्षतामा, एकजना पनि महिला राखेर. अब त्यसैको इम्प्याक्ट त नभनौँ, त्यसैको असर त नभनौँ, तर यति धेरै ऊ भयो कि यसबिचका जुन हाम्रो यो ट्रान्सपेरेन्सी अकाउन्टेबिलिटीसँग रिलेटेड कुरा छन् नि यो कोभिडको, यसमा जेन्डरको पर्सपेक्टिभबाट कुराहरू आएकै छैन कि. कति महिलाहरूको आफ्नो भनाइहरू हुन्थ्यो होला, भोइसहरू हुन्थ्यो होला, मार्जिनलाइजको नाममा आएको कुराहरूमा करप्सनको कुराहरू आयो नि त. तर यो यो सहभागितात्मक कुराहरूदेखि लिएर यो थुप्रै कुराहरू चाहिँ हामीले यसमा गर्न जरुरी छ. र अहिलेको कुराहरू पनि यो महिलाको उसमा लैङ्गिक अल्पसंख्यकको मार्जिनलाइजको मुद्दामा हामीले चाहिँ नि यो भल्नरेबल कम्युनिटी मात्रै होइन है, यसलाई चाहिँ लिडरसिप लिन सक्ने कम्युनिटी पनि हो भनेर उहाँहरूलाई चाहिँ त्यो एउटा आत्मविश्वास जगाउन पनि जरुरी छ. र ओजिपीको एउटा ऊ चाहिँ यो लिडरसिप पनि हो कि, ओजिपीको जुन एउटा अकाउन्टेबिलिटी, यो हाम्रो ट्रान्सपेरेन्सीसँग सँगसँगै यो भल्नरेबल कम्युनिटी मात्र होइन, यो चाहिँ लिडरसिप लिन सक्ने कम्युनिटी पनि हो है भनेर हामीले त्यो गर्न जरुरी छ. हामीसँग धेरै कुराहरू छन् जुन चाहिँ हामी तयार छौँ कि ओजिपीको लागि जानलाई जेन्डर पर्सपेक्टिभबाट हाम्रा तथ्याङ्कले के भन्छ भन्दा हाम्रो प्रतिनिधित्वको हिसाबले हामी तयार छौँ. अब यसलाई चाहिँ हामीले कसरी अगाडि बढाउने भन्ने यो डायलगहरूको सुरुवात भएको छ, योभन्दा अगाडि पनि भयो, अहिले भइरहेको छ, एकदम राम्रो भएको छ.
थ्याङ्क यू बबिताजी. ओजिपी एउटा मेकनिजम हो, सरकार र नागरिकले सँगसँगै मिलेर गभर्नेन्स रिफर्ममा काम गर्ने मेकनिजम हो, र यो मेकनिजमले हाम्रो डेभलपमेन्टको गोलहरूलाई एचिभ गर्नलाई पनि मद्दत पुर्याउँछ, किनभने विकास भनेको हाम्रो साझा मुद्दा हो भनिन्छ. र हामी एसडिजीका अहिले चरणबाट गुज्रिएका छौँ, सस्टेनेबल डेभलपमेन्ट गोल एउटा हाम्रो विश्वभरिको एउटा लक्ष्य छ, र त्यो लक्ष्य हासिल गर्नका लागि र त्यसका प्रमुख लक्ष्य नम्बर 16 एउटा मूल कोर भ्यालु नै के छ भने खुला र सहभागितामूलक लोकतन्त्र, समावेशी लोकतन्त्र भनिएको छ. त्यसैले अब हामी नेपालको एउटा कमिटमेन्ट छ एसडिजी हासिल गर्ने, यो प्रोसेसमा ओजिपी प्रोसेसले कति सहयोग पुर्याउन सक्छ, खास गरी सस्टेनेबल डेभलपमेन्ट गोलको एउटा निरन्तर क्याम्पेनमा लागिरहनु भएको दयासागर श्रेष्ठजीलाई मैले छोटकरीमा आफ्नो विचारहरू लिने प्रयास गरेँ.
मैले बुझेसम्म यो ओपन गभर्मेन्ट पार्टनरसिप गभर्मेन्ट लिड इनिसिएटिभ हो, सरकारहरूले नै इनिसिएसन गरेको होइन, एउटा स्वतस्फूर्त भोलिन्टरीली प्रारम्भ गरेको चाहिँ अभियान हो मैले बुझेको है. त्यसले गर्दाखेरि यसमा तर्सिनु पर्ने कुरा जस्तो केही पनि म देख्दिनँ. अब केही प्रिन्सिपलहरू सेट गरेका छन् होइन, यो खास गरिकन एकाउन्टेबिलिटी, ट्रान्सपेरेन्सीका कुराहरू, सहभागिताका कुराहरू, ओपन डेटाका कुराहरू होइन, सूचनाहरूलाई चाहिँ डिस्क्लोज गर्ने कुराहरू, इन्क्लुजनका कुराहरू, अनि डाइभर्सिटीलाई चाहिँ अँगाल्ने कुराहरू होइन, कोलाबोरेसन कोअपरेसनका कुराहरू, खास गरिकन केही इनोभेसनका कुराहरू पनि यसले डिमान्ड गर्छ, जसले गर्दाखेरि हाम्रो गभर्नेन्सलाई चाहिँ हामीले रिफर्म गर्न सकौँ, इम्प्रुभ गर्न सकौँ. अब मैले अलिकति एसडिजीको फ्रेमवर्कबाट हेर्नु पर्दाखेरि चाहिँ एसडिजीको गोल नम्बर 16 चाहिँ हाम्रो ओजिपीको प्रिन्सिपलहरूसँग धेरै नै मिल्दो जुल्दो छ होइन, धेरै नै मिल्दो छ. र अब एसडिजी 16 चाहिँ गोल चाहिँ यसले खास गरिकन पिस जस्टिसका कुराहरू, इन्क्लुजनका कुराहरू, गभर्नेन्सका कुराहरू गर्दछ. अब यो विषयहरू कस्तो पऱ्यो भनेदेखि आफै पनि एउटा एसडिजी एचिभ गर्नको लागि यसले एक्सिलेरेटरको रूपमा काम गर्छ, इनेबलरको रूपमा काम गर्छ, लिभरको रूपमा काम गर्छ. जस्तै एउटा गाडीलाई लुब्रिकेन्ट मोबिल चाहिन्छ, त्यसै गरेर एसडिजीको गोल 16 पनि त्यस्तै हो. सबै गोलहरूको लागि ऊ त्यत्तिकै महत्त्वपूर्ण छ. त्यसले गर्दाखेरि यो हामीले ओजिपीका प्रिन्सिपलहरू डाइरेक्टली इन्डाइरेक्टली एसडिजीसँग चाहिँ मेल खान्छ र यसले एसडिजीहरू एचिभ गर्नको लागि पनि मद्दत गर्छ. अब एसडिजीको अलिकति हामीले स्पेसिफिकली कुरा गर्दाखेरि एसडिजी गोल 16 पनि अब गोल नम्बर 16 यसको टार्गेटहरू, खास गरी गोल केही टार्गेटहरू चाहिँ यसो डाइरेक्टली यसको सम्बन्ध राख्दछ होइन. गोल नम्बर 16.5 खास गरिकन यो ब्राइबरी करप्सनका कुराहरू गर्दछ होइन, ट्रान्सपेरेन्सीका कुराहरू गर्दछ. त्यसपछि अर्को चाहिँ 16.6 टार्गेट छ, यसले चाहिँ एउटा एकाउन्टेबल इन्स्टिट्युसनका कुराहरू, पब्लिक इन्स्टिट्युसनको कुराहरू गर्दछ. त्यसै गरिकन अब यो इन्क्लुसिभ डिसिजन मेकिङका कुराहरू गर्छ टार्गेट नम्बर 16.7 16.10 चाहिँ खास गरी एक्सेस टु इन्फर्मेसनका कुराहरू गर्दछ. यी सबै कुराहरू चाहिँ हाम्रो एसडिजी र ओजिपीको बिचमा चाहिँ एउटा कनेक्सनका कुराहरू, एक अर्कामा कसरी कम्प्लिमेन्ट गर्छ भन्ने कुराहरू यसले सङ्केत गर्छ. एसडिजीको गोल नम्बर 17 यसले चाहिँ मल्टी स्टेक होल्डर पार्टनरसिपका कुरा गर्छ र यी कुराहरू है. त्यसले गर्दा ओजिपीका सबै प्रिन्सिपलहरू चाहिँ हाम्रो एसडिजी एचिभ गर्नको लागि चाहिँ असाध्यै महत्त्वपूर्ण छ होइन. अब एसडिजीको सबै गोलहरू एचिभ गर्नको लागि पनि ओजिपी एउटा महत्त्वपूर्ण भेहिकलको रूपमा काम गर्न सक्छ भन्ने कुराहरू गर्छ. तर अब एसडिजीले के गर्छ भनेदेखि एउटा बोल्ड एक्सनहरूको कुराहरूको डिमान्ड गर्दछ. यसले चाहिँ एउटा चाहिँ खुला जवाबदेही पद्धतिका कुराहरू, अभ्यासका कुराहरू एसडिजीले डिमान्ड गर्दछ. त्यसले गर्दाखेरि एसडिजीहरू इम्प्लिमेन्टेसन गर्नको लागि पनि एउटा ओजिपीलाई चाहिँ एउटा टुलको रूपमा प्रयोग गरिनुपर्छ, एउटा भेहिकल रूपमा प्रयोग गर्नुपर्छ भन्ने एउटा इन्टरनेसनल कमिटमेन्ट पनि छ. एसडिजी यो खास गरी ओजिपीको चाहिँ पछिल्लो जति पनि समिटहरू भइराखेका छन् त्यहाँ चाहिँ अब ओजिपी चाहिँ एउटा एसडिजी एचिभ गर्नको लागि चाहिँ एउटा महत्त्वपूर्ण साधन हुनुपर्छ भन्ने खालको एउटा इन्टरनेसनल कमिटमेन्टहरू पनि स्पष्ट रूपमा आएको देखिन्छ। हाम्रै देशको कन्टेक्स्टमा कुरा गर्नु पर्दाखेरि पनि लोकतन्त्रका कुराहरू, सुशासनका कुराहरूमा हाम्रो देश, हाम्रो सरकारहरू प्रतिबद्ध छ है भन्ने कुरा मेसेज दिनको लागि पनि ओजिपीको मेम्बरसिप बन्न हामीलाई हतार भइसकेको छ। हामी एकदम एलिजिबल छौँ, ओजिपीको ऱ्याङ्किङ अनुसार हामी एलिजिबल, हामी योग्य छौँ। यद्यपि अब के हो थाहा छैन, अब यसमा चाहिँ हामी त्यति हिचकिचाउनु पर्छ जस्तो मलाई लाग्दैन, मलाई पर्सनली हेर्दाखेरि। र अब यो खास गरी अहिले कोभिडको कन्टेक्स्टमा चाहिँ हाम्रो ओपन रेस्पोन्सका कुराहरू, ओपन रिकभरीका कुराहरू आएको छ, यो सबै कुराहरू चाहिँ हाम्रो एसडिजीहरू एचिभ गर्नको लागि होइन, हाम्रो पछिल्लो कोभिड पछाडिको चाहिँ रिकभरीको लागि पनि यसले चाहिँ मद्दत पुग्छ भन्ने लाग्छ।
थ्याङ्क यू दया सर, खास गरी हाम्रो राष्ट्रिय योजना आयोगले ओजिपी प्रोसेसको लिड गरोस् भन्ने चाहिँ मेरो चाहिँ 2011 अनुरोध थियो। बल्ल यसको सचिवज्यूले यसको असाध्यै चासोका साथ लिइरहनु भएकोले यो नागरिक समाजको कुन रूपमा रहेछ भन्ने जानकारी उहाँको लागि उपलब्धिपूर्ण हुन्छ भन्ने मैले विश्वास लिएको छु। अब अलिकति यो ओजिपीको अर्को महत्त्वपूर्ण भ्यालुज लोकतन्त्रको पनि, खास गरी प्रतिनिधिमूलक लोकतन्त्रलाई मोर पार्टिसिपेटरी लोकतन्त्रको रूपमा कन्भर्ज गर्ने हो र प्रतिनिधिमूलक लोकतन्त्रलाई बढी फङ्सनल बनाउने हो र प्रतिनिधिमूलक व्यवस्थाप्रति जुन निराशा र मानिसको वितृष्णा छ त्यसलाई घटाउने हो र इफेक्टिभ पार्टिसिपेटरी यो रिप्रेजेन्टेटिभ डेमोक्रेसी बनाउनको लागि लेजिस्लेटरहरू जो हाम्रो जनप्रतिनिधिहरू हुन् उनीहरूको एउटा ओपननेस असाध्यै महत्त्वपूर्ण भ्यालुजको रूपमा मानिन्छ र संसारभरि नै अहिले ओपन पार्लियामेन्टको ओपन लेजिस्लेटिभ क्याम्पेन्सहरू व्यापक रूपमा बढेको छ र नेपालमा पनि हामीले धेरै वर्षदेखि यो अभियान अगाडि बढाएका थियौँ। अहिले खास गरी ओजिपीको कन्सेप्टसँग लिङ्क गरेर हाम्रा तिनै तहको, सङ्घीय तहको, प्रदेश तहको र स्थानीय तहमा पनि हाम्रा जति पनि विधायकी संस्थाहरू छन् तिनको खुलापनका लागि हामीले विभिन्न अभियानहरू चलिरहेका छन्। अब यो हाम्रा प्रतिनिधिमूलक लोकतन्त्रलाई अझ बढी पारदर्शी, अझ बढी सहभागितामूलक र अझ बढी इफेक्टिभ बनाउन चाहिँ ओजिपी भ्यालुजले कसरी कन्ट्रिब्युट गर्न सक्छ भन्ने बारेमा नै नेपालका नागरिक समाजका संस्थाहरूले असाध्यै काम गर्नुभएको छ। अब म नारायणजीलाई खास गरी यो खुला संसदको लागि एउटा तल्लो तहमा, प्रदेश तहमा जुन अभ्यास उहाँले गर्नुभएको छ र यो भ्यालुजलाई प्रवर्धन गर्नुभएको छ, कर्णाली फाउन्डेसनको लागि उहाँले रिप्रेजेन्ट गर्नुहुन्छ, नारायण भट्टराईजी छोटकरीमा आफ्नो विचारहरू लिने प्रयास गरे।
ओजिपीको उत्तरदायित्व अथवा पारदर्शिता, जवाबदेहिता, सहभागिता जति पनि यसका अवधारणामा अभिन्न ढङ्गले गाँसिएका विषयवस्तुहरू छन् त्यसको एउटा महत्त्वपूर्ण पाटो खुला संसद हो। हामी जब सरकारको खुलापनको कुरा लोकतन्त्रमा हामी गर्छौँ भने सरकार निर्माण गर्ने पहिलो अङ्ग व्यवस्थापिका हो, जसले जनताका लागि कानुन बनाउँछ। ती कानुनहरूमा जनताको सहभागिता कसरी अभिवृद्धि गर्न सक्छौँ, जनताका मतहरूलाई, जनताका भावनाहरूलाई, जनताका समस्याहरूलाई कानुन मार्फत कसरी सम्बोधन गर्न सकिन्छ, त्यो मानेमा संसद जनताप्रति अझ बढी जवाबदेही, अझ बढी उत्तरदायी हुनुपर्छ। र प्री लेजिस्लेसन, ड्युरिङ लेजिस्लेसन र पोस्ट लेजिस्लेसन तिनटै चरणमा, चाहे त्यो सङ्घीय सरकार होस्, चाहे प्रदेश सरकार होस् अथवा स्थानीय सरकार होस्, तिनले संसद मार्फत निर्माण गर्ने कानुनको तिनै चरणमा नागरिकको सहभागिता र उनीहरूको आवाजको सम्बोधन यो ओजिपीसँग अथवा खुला सरकारसँग सम्बन्धित विषय हो। हामीले कर्णाली प्रदेश सरकारसँग यो ओजिपीका कन्सेप्टका विषयमा, यसलाई त्यहाँ लागू गर्ने विषयमा हामीले विगत 2 वर्षदेखि नै घचघचाइरहेका छौँ र त्यहाँको प्रदेश सरकार स्वाभाविक ढङ्गले उधार पनि देखिएको छ। त्यहाँको अस्ति आन्तरिक मामिला तथा कानुन मन्त्रीले यसलाई जसरी पनि हामी एडप्ट गर्ने कोसिस गर्छौँ भनेर हामीलाई एउटा प्रोग्राम मार्फत कमिटमेन्ट पनि गर्नुभएको थियो। संयोगले निवर्तमान प्रमुख सचिवज्यू पनि आज यो कर्णाली प्रदेश सरकारको पहिलेको प्रमुख सचिव, अहिले राष्ट्रिय योजनाको सचिवज्यू हुनुहुन्छ र उहाँ कर्णाली प्रदेशमा रहँदा नागरिक संस्थाको भूमिका, एक प्रकारको जवाबदेहिता र पारदर्शितालाई प्रमोट गर्न र यो आरटिआईलाई प्रवर्धन गर्नलाई उहाँले जुन योगदान दिनुभयो त्यसका लागि हामी नागरिक संस्थाका तर्फबाट सराहना पनि गर्न चाहन्छौँ, प्रशंसा गर्न पनि चाहन्छौँ र यो उहाँको साथ र सहयोग फेरि पनि प्राप्त हुने हामीले विश्वास गरेका छौँ। र कर्णालीको 79 स्थानीय तहसम्म हामीले मेसेज दिने चाहिँ काम गरेका छौँ र त्यो जुन हामीले हाम्रो अनुभवले बताउँछ, नेपालमा हामी ओजिपीमा जानका लागि हामी उपयुक्त वातावरण निर्माण भएको छ। यसका लागि सङ्घ सरकारले अलिकति पहल कदमी लियो भने प्रदेश सरकार र स्थानीय तहमा पनि यो खुलापनको, उत्तरदायित्वको, जवाबदेहिताको र खास गरी सहभागिताको अभ्यासलाई अझ बढाउन सक्छौँ। यसको मेजर थिम चाहे त्यो स्थानीय सरकारले बनाओस्, चाहे प्रदेशले गरोस्, चाहे सङ्घले गरोस्, कानुन निर्माण प्रक्रियामा जनताको सार्थक सहभागिता, अर्थपूर्ण सहभागिता र उनीहरूको आवश्यकताको सम्बोधन ओजिपीको एकदम नेपालको सन्दर्भमा महत्त्वपूर्ण विषय हुनुपर्छ, महत्त्वपूर्ण लक्ष्य हुनुपर्छ, यसलाई नागरिक संस्थाले गजगजाइ रहनुपर्छ।
धन्यवाद नारायणजी। पक्कै पनि नागरिकको सहभागिता कानुन निर्माण प्रक्रियाहरूमा र एउटा लेजिस्लेटिभलाई मोर रेस्पोन्सिबल र एकाउन्टेबल बनाउन त पर्छ नै, साझेदारीलाई प्रवर्धन गर्नु जरुरी छ। सँगसँगै नागरिकको निगरानी संसदीय क्रियाकलापहरूमा संसदको लाई अझ बढी जिम्मेदार बनाउनको लागि नागरिकको सक्रिय निगरानीको भूमिकालाई पनि बढाउन नागरिक समाजका संस्थाहरूले पनि एउटा पहल कदमी र रचनात्मक गतिविधिहरू गर्नुपर्ने आवश्यकता भएको छ, जुन काम यहाँहरूले गरिरहनु भएको छ म यहाँहरूलाई धन्यवाद दिन चाहन्छु। यस्तै ओजिपीको नेपालको सन्दर्भमा हामी ओजिपीको कन्टेक्स्टलाई जोड्दाखेरि ओजिपीको वान अफ द फोर मेजर पिलर मध्ये एउटा मुख्य पिलर भनेको मैले अघि नै भने फिस्कल ट्रान्सपरेन्सी हो, वित्तीय पारदर्शिता हो। हामी सार्वजनिक वित्तको व्यवस्थापन नै एउटा लोकतान्त्रिक राज्यको सबैभन्दा महत्त्वपूर्ण जिम्मेदारी हो र वास्तवमा गभर्नेन्स भनेकै सार्वजनिक वित्तको व्यवस्थापन नै हो, कर उठाउने, कर खर्च गर्ने, त्यसबाट जनताको चाहिँ सन्तुष्ट पार्ने, लोकतन्त्रको अथवा राज्य प्रणालीको जेको भनौँ त्यसको मूल दायित्व नै त्यही हो। त्यसो हुनाले यो फिस्कल ट्रान्सपरेन्सीलाई इन्स्योर नगरिकन हामीले वास्तविक रूपमा सार्वजनिक वित्तको सही व्यवस्थापन गरिएको मानिँदैन भन्ने नै ओजिपीको पनि एउटा मूल मान्यता हो र खास गरी बजेट ट्रान्सपरेन्सी वित्तीय पारदर्शिताको सन्दर्भमा नेपालका केही अभ्यासहरू राम्रा पनि छन्, त्यो दिशामा हामी अगाडि बढेका छौँ, तर कतिपय पक्षमा अझै हामीले एउटा फिस्कल ट्रान्सपरेन्सीलाई एउटा समग्रतामा सबै चरणहरूमा नागरिकको सहभागिताको सन्दर्भमा र यसको जनतालाई इन्फर्म्ड गरेर चाहिँ उनीहरूको पार्टिसिपेसनलाई बढाउने कुरामा, ओभरसाइट रोललाई प्रमोट गर्ने कुरामा अझै हामीले काम गर्नुपर्ने आवश्यकता छ, नागरिक समाज र सरकार मिलेर यो दिशामा फिस्कल ट्रान्सपरेन्सीको प्रवर्धन र ओजिपी भ्यालुजलाई कसरी अझ हामीले जोड्नु जरुरी छ र किन यसको महत्त्व छ, खास गरी बजेट पारदर्शितामा लामो समयदेखि काम गर्दै आउनुभएको कृष्ण सापकोटालाई म यहाँ अलिकति जोड्न चाहन्छु, किन हाम्रो सार्वजनिक वित्त व्यवस्थापनको एउटा सही व्यवस्थापनको लागि ओजिपी हाम्रो लागि महत्त्वपूर्ण छ।
फिस्कल ट्रान्सपरेन्सीलाई एक्सेस टु इन्फर्मेसन पछि को दोस्रो पिल्लरको रूपमा ओजिपीको रूपमा राखिएको छ र त्यसमा नेपालले जुन प्राप्त गर्नुपर्ने चार स्कोर हो त्यो चार स्कोरमा 4 out of 4 नै नेपालले प्राप्त गरेको छ। त्यसमा मुख्यतया तीनवटा पक्षलाई हेरिन्छ, एउटा त बजेट पारित गर्ने प्रक्रिया के छ, नेपालले बजेट कसरी फर्मुलेट गर्छ, त्यो दोस्रो कुरा नेपालले बजेट कसरी पारित गर्छ र त्यसमा चाहिँ नागरिक संस्थाको निगरानीको कुरा अथवा पार्लियामेन्ट्री ओभरसाइटको कुरा अथवा ओभरसाइट एजेन्सिजको रोल कस्तो छ भनेर यो तिनवटा पक्षलाई हेर्ने गरेको छ। त्यो तिनवटा पक्षलाई विश्लेषण गर्दाखेरि नेपाल चाहिँ यो ओपन गभर्मेन्ट पार्टनरसिपमा फिस्कल ट्रान्सपेरेन्सीको फ्रन्टबाट मेम्बर हुनको लागि एलिजिबल छ। अलिकति हामीले फ्रिडम फोरमको तर्फबाट हामीले गरिरहेको कामहरूको सन्दर्भमा पनि थोरै जोड्न चाहन्छु। हामीले लामो समयदेखि यो ओपन बजेट सर्वे भनेर नेपालमा प्रत्येक 2 वर्षमा त्यो सर्वे गर्छौँ र त्यो सर्वे नै वास्तवमा ओपन गभर्मेन्ट पार्टनरसिपको यो क्राइटेरिया सेट गर्दाखेरिको एउटा वान अफ द इम्पोर्टेन्ट डकुमेन्ट र वान अफ द इम्पोर्टेन्ट फाइन्डिङ्सको रूपमा त्यसलाई लिने गरेको छ। त्यो डकुमेन्टले तिनवटा पक्षको बारेमा कुरा गर्छ, एउटा त सार्वजनिक स्रोतको कसरी सङ्कलन गरिन्छ र कसरी खर्च गरिन्छ, त्यो नै एउटा नागरिक सहभागिताको र एउटा ओपन गभर्नेन्सको एउटा मुख्य पार्ट हो भने अर्को कुरा भनेको चाहिँ बजेटसँग सम्बन्धित नीतिसँग यसका नीति निर्माणमा चाहिँ नागरिक सहभागिताको कुरा दोस्रो कुरा छ भने तेस्रो कुरा संसद र सर्वोच्च निकाय यो सर्वोच्च लेखा परीक्षण निकायको ओभरसाइटको कुरा छ। यो तिनवटै पक्षलाई जोड्दाखेरि वास्तवमा यो कनेक्टिङ द डट्स एउटा फिस्कल अकाउन्टेबिलिटीको एउटा ब्रोडर पिक्चरलाई अगाडि बढाउनको लागि चाहिँ यो ओपन गभर्मेन्ट पार्टनरसिपको भ्यालुज पनि थियो र फिस्कल ट्रान्सपेरेन्सीको पनि एक हिसाबले त्यो भएको हुँदाखेरि यो अत्यन्त महत्त्वपूर्ण छ भन्ने मलाई लाग्छ। अब यसमा हामीले गरिरहेको कामको सन्दर्भमा हामी यो अडिटका विभिन्न विषयहरूलाई कसरी लोकलाइज गर्न सकिन्छ भनेर तल्लो लेभलमा लगिरहेको छौँ, अडिट अकाउन्टेबिलिटीमा डिस्कोर्सहरू क्रिएट गरिरहेको छौँ। त्यस्तै गरेर नेपालमा नागरिक समाज संस्थाहरूले यो बजेट पारदर्शिताको एउटा ब्रोडर कोएलिसन बिल्डिङको लागि भनेर हामी काम गरेका छौँ र नेपालका विभिन्न संस्था नेपालभरि काम गरेका विभिन्न सङ्घ संस्थाहरूको म्यापिङ गरेर अब हामी चाहिँ यो बजेटको विश्लेषण कसरी गर्ने अथवा बजेट यो खर्च पारदर्शिताको कुराहरूमा चाहिँ नागरिक सहभागिता कसरी जोड्ने सिस्टमेटिकली एउटा अनुसन्धानको हिसाबले भनेर त्यो प्रक्रियामा पनि हामी काम गरेका छौँ। अब यसको फ्युचर डिरेक्सन के हो त भन्दाखेरि अब चाहिँ हामी यो फेडरल कन्टेक्स्टमा गइरहेको सन्दर्भमा खेरि अब यसलाई लोकलाइज गर्ने नै कुरा मुख्य छ। बजेट ट्रान्सपेरेन्सीको जुन हाम्रो नलेज छ त्यो नलेजलाई लोकलाइज गर्ने कुरा यसको एउटा महत्त्वपूर्ण कुरा हो भने कतिपय हिसाबले चाहिँ यो बजेट डकुमेन्ट्सहरूको चाहिँ एउटा स्ट्यान्डर्डाइजेसन चाहिँ सेट गर्ने र बजेट डकुमेन्टहरूलाई खुलासा गर्ने र खुलासा गरेपछि त्यसमा सिटिजनको एक्सेस बढ्छ र सिटिजनको एक्सेस बढिसकेपछि उनीहरू त्यसमा इम्पावर हुन्छन् र एउटा सिस्टमिक रिफर्ममा काम गर्न सकिन्छ भन्ने नै यसको मुख्य कुरा भन्ने मलाई लाग्छ।
थ्याङ्क यू। ओजिपीको असाध्यै मर्म नै के हो भनेदेखि मैले अघि नै पनि भने त्यो फिस्कल ट्रान्सपरेन्सी र फिस्कल एकाउन्टेबिलिटीलाई इन्स्योर गर्ने कुरा हो। अहिले हामी कहाँ देखिएको सबभन्दा ठुलो चुनौतीको रूपमा देखिएको छ, हामी स्रोतहरूको सही सदुपयोग द्वारा हामीले जुन विकास गर्नुपर्नेछ सही एउटा गभर्नेन्स ठिक ट्र्याकमा लिएर जानुपर्नेछ, त्यहाँ च्यालेन्ज छ। त्यहाँ नागरिक समाज र सरकार नमिली हुँदैन, नागरिक समाज र सरकार मिलेरै हामीले एउटा इनोभेटिभ ढङ्गले यसलाई अझै अगाडि लानु रिफर्म गर्नुपर्ने अवस्था छ। सरकार एक्लैले गरेका रिफर्महरूले अथवा सरकारलाई प्रेस्क्राइब गर्ने अरूले गरेका रिफर्महरूले पुगेन, यसमा नागरिकको इङ्गेजमेन्ट रिफर्ममा चाहियो। सर्टेन इकोनोमिस्टहरू र टेक्नोक्रेट्सहरूको रिफर्मको आइडियाले मात्रै पुगेन, यसमा इन्भल्भ ग्रासरुट सिटिजनहरूलाई इङ्गेज गराउँदै नलगेसम्म हामी वास्तवमा हामीले खोजेको खुला पारदर्शी र जवाफदेही लोकतन्त्र अनुभूत गर्न सक्दैनौँ। त्यसैले पनि नेपालमा नागरिक समाजले यसमा काम गरिरहेको छ र कृष्णजीले जानकारी दिइसक्नुभयो, कोर सङ्गठनहरू नागरिक सङ्गठनहरू यसमा एकताबद्ध पनि भएको अवस्था छ। म अब मूल रूपमा ओजिपीको अवधारणा आउनुको ठुलो योगदान चाहिँ यो सोसल एकाउन्टेबिलिटी मुभमेन्टको छ। संसारभरि नै सार्वजनिक जवाबदेहिताको जुन आन्दोलन, नागरिक तहमा जुन आन्दोलनहरू विकास भए, त्यो आन्दोलनको एउटा निष्कर्षले के अनुभूति गर्यो भनेदेखि अब होइन यो एउटा सर्टेन कुराले मात्रै जनताले एउटा चाहिँ सामाजिक जवाबदेहिताको प्रश्न जुटाएर मात्र भएन, संसारभरि विकास भएका यी पारदर्शिता, सहभागिता र अझ बढी फर्मका एजेन्डाहरूलाई एकै ठाउँमा ल्याउनुपर्छ, प्याकेज गर्नुपर्छ भन्ने चाहिँ सोसल एकाउन्टेबिलिटी क्याम्पेन र मुभमेन्टको हो। र त्यसको मूल उद्देश्य चाहिँ के थियो भने भ्रष्टाचारको जुन क्रोनिक समस्या छ त्यसको विरुद्ध लड्न नै थियो। त्यसैले नेपालमा खास गरी सोसल एकाउन्टेबिलिटीको क्याम्पेन्सलाई संस्थागत गर्न र नेपालमा एन्टी करप्सन मुभमेन्टलाई नागरिक तहमा निरन्तर रूपमा आवाज दिने साह्रै महत्त्वपूर्ण भूमिका खेल्नुहुने हाम्रो केदार खड्का हुनुहुन्छ। ओजिपीको यो कोर भ्यालुज, किनभने ओजिपीको एउटा प्रमुख शर्त नै के हो भने भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय जुन महासन्धि छ त्यसको अनुमोदन गरिनुपर्छ एक, र दोस्रो त्यसले भनेअनुसारको नेसनल एक्सन प्लानहरू बनाएर चाहिँ काम गरिनुपर्छ। त्यो हाम्रो एङ्कार्ड त हामीले अनुमोदन गरेको अवस्था छ, तर त्यसअनुसार जुन रिफर्महरू यहाँ एक्सन प्लानै बनाएर जुन रिफर्म इन्स्टिट्युसनल रिफर्महरू अरू व्यवहारगत रिफर्महरू गर्नुपर्ने हो, जस्तो त्यसको एउटा कुरा भनेको एसेट डिस्क्लोजर हो, सम्पत्तिको सार्वजनिक पदाधिकारीहरूको सम्पत्तिको सार्वजनिककरण, जुन चाहिँ अझै हामी कहाँ त्यो संस्कार विकास गर्न सकेको अवस्थाहरू छैन। यी कुराहरू केदारजीले बारम्बार हेरिरहनु भएको छ, उठाइरहनु भएको छ, यसमा ओजिपीको यो भ्यालुज र एन्टी करप्सनको जुन हाम्रो चाहिँ आन्दोलन छ यसलाई जोडेर आफ्नो अभिव्यक्तिहरू राखिदिनको लागि म केदार खड्काज्यूलाई अनुरोध गर्न चाहन्छु।
वास्तवमा यो 2015-16 मैले जुन बेलामा यो वर्ल्ड ब्याङ्कको लागि सोसियल एकाउन्टेबिलिटी टुल्सको एउटा नेपालका लागि चाहिँ एउटा लिटरेचर बनाउनु पर्यो, कम्प्रिहेन्सिभ तरिकाले टुल्स एन्ड टेक्निक्सहरू के रहेछन् त, ग्लोबली प्र्याक्टिस भएका के रहेछन् भनेर हेर्दाखेरि करिब करिब 163 टुल्सहरू चाहिँ रहेछन्, र त्यो 163 टुल्सहरू ग्लोबली प्र्याक्टिस भइरहेका छन्। जस्तै एकाउन्टेबिलिटी, ट्रान्सपेरेन्सी, राइट टु इन्फर्मेसन, सिभिक पार्टिसिपेसन, रुल अफ ललाई प्रमोसन गर्ने काम र फाइटिङ करप्सनमा चाहिँ यसले भूमिका खेल्ने भनेर 163 टुलहरू लायो। त्यसमा चाहिँ ओपननेस एकदमै ठुलो टुल्स थियो र त्यो ओजिपी पनि एउटा महत्त्वपूर्ण टुल्सको रूपमा चाहिँ रहेको थियो, र त्यो 163 टुल्सहरू मध्ये त्यो बेलामा हामीले करिब 21 टुल्सहरूलाई चाहिँ नेपालमा प्र्याक्टिस गर्न सकिने टुल्स भइरहेका टुल्स भनेर त्यसलाई निकाल्यौँ। त्यो पछि किताब वास्तवमा त्यो हामीले नेसनल लेभलमा मात्रै त्यो किताबको नेसनल कन्ज्युम्सनको लागि निकाल्यो किताब, पछि त्यो एउटा ग्लोबल लेन टुल नै बन्यो, वर्ल्ड ब्याङ्कको वेबसाइटमा पनि त्यसलाई राख्यो, नेपालमा पनि हामीले त्यो टुल्सलाई नेपालीमा अङ्ग्रेजीमा प्रकाशन गर्यौँ, र त्यसरी टुल्सहरू आएर त्यसमध्येमा एउटा ओजिपी पनि जुन बेलामा ओजिपीलाई मैले हेर्ने प्रयास गरेँ र त्यसलाई बुझ्ने प्रयास गरेँ, त्यो हेर्दाखेरि त मलाई के लाग्यो भने एन्टी करप्सनमा नेपालमा करिब 19 सङ्घ संस्थाहरू सरकारले संरचनाहरू निर्माण गरेको छ, करिब 1 भन्दा बढी ऐनहरू करप्सनसँग, एकाउन्टेबिलिटीसँग, राइट टु इन्फर्मेसनसँग जोडिएका ऐनहरू नै करिब 1 भन्दा बढीको संख्यामा 19 भन्दा बढी संस्थाहरू हुँदा हुँदै पनि हामीले भ्रष्टाचार घटाउन सकेका छैनौँ। र यो भ्रष्टाचार घटाउन नसकेको अवस्थामा यो टुल्समा आइसकेपछि त मलाई लाग्यो यो एउटा हाइब्रिड टुल चाहिँ भएर आयो, पछिल्लो पटक एकाउन्टेबिलिटीलाई प्रवर्धन गर्नको लागि एउटा यो टुलको रूपमा आयो। र एउटा मलाई एउटा सुखद एउटा उस पनि गरौँ, जुन बेला 61-62 डक्टर विमल कोइराला मुख्य सचिव हुनुहुन्थ्यो, त्यो बेलामा हामीले यो तत्कालीन एकापस पक्ष प्रतिपक्ष नागरिक सुनवाई सार्वजनिक सुनवाई कार्यक्रमका माध्यमबाट नागरिकहरूलाई पार्टिसिपेसन बढाउनको लागि भनेर त्यो टुल्सलाई प्र्याक्टिस गर्दै आउँदाखेरि जहाँसुकै जाँदाखेरि पनि सिडिओ सापरले के भन्नुहुन्थ्यो भने तपाईँसँग चाहिँ संस्थाको टुल छैन, सरकारले त्यो ओनरसिप लिएको छैन, तपाईँले कसरी यस्ता कुराहरू गर्न सक्नुहुन्छ, त्यस्तो कार्यक्रममा हामीहरू किन जाने भने भन्नु, त्यो एउटाले पेचिलो चाहिँ प्रश्नहरू सिडिओ एलडिओ तत्कालीन एलडिओबाट आइसकेपछि तत्कालीन मुख्य सचिव डाक्टर विमल कोइरालाकामा गएर उहाँले त्यो मैले 5 मिनट प्रस्तुत गरिसकेपछि इमिडिएटली उहाँले त्यो कुरालाई रियलाइज गर्नुभयो र त्यही बेला नै तत्कालीन सचिव सहसचिव हुनुहुन्थ्यो युवराज भूषालको संयोजकत्वमा कमिटी बन्यो, सार्वजनिक सुनवाईको यो कार्यविधि निर्देशिका बनाउने समिति बन्यो, त्यसमा म आफै पनि संलग्न भएको थिएँ र त्यो समिति बनिसकेपछि त्यसले हामीले त्यो कार्यविधि बनायौँ र त्यो सार्वजनिक सुनवाई बनिसकेपछि पब्लिक हियरिङको बन्यो, पब्लिक अडिटको बन्यो, सोसियल अडिटको बन्यो, यसरी पार्टिसिपेसनको लेभललाई माथि ढङ्गले लायो किनभने सरकारी संयन्त्रबाट पनि कमसे कम पनि सरकारले ओनरसिप नलिउन्जेलसम्म स्थानीय फ्रन्टलाइनमा बसेर काम गर्ने प्रशासकहरूलाई पनि निकै गाह्रो हुँदो रहेछ। त्यो कारणले पनि हामीले ताराजीहरूले हामी सबैले नै यो ओजिपीलाई चाहिँ नेपाल क्वालिफाइड भइसकेको छ भने अब हामीले चाहिँ त्यसलाई ओनरसिप लिनुपर्छ र त्यसको चाहिँ फिलोसफी अनुसार सिद्धान्त अनुसार हामीले अगाडि बढायौँ भने हामीलाई घाटा केही छैन, त्योभन्दा बढी हाम्रो इमेज बिल्डिङ प्रोसेसमा बढी काम गर्न सक्छौँ भन्ने लाग्छ। किनभने यो एन्टी करप्सनको कुरा गर्दाखेरि हामीले धेरै लामो समयसम्म मैले अख्तियार दुरुपयोग अनुसन्धान आएको सबलीकरणका लागि त्यसको स्थायित्वको लागि त्यसको लिडरसिपलाई बुस्ट गर्ने कामहरूमा धेरै काम गर्यो, धेरै काम गर्दाखेरि त्यसमा केही कालखण्डमा राम्रा कामहरू पनि भए जसलाई हामीले अहिले सूर्यनाथ उपाध्यायले लिड गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई हामी सम्झिन्छौँ र त्यो जुन बेलामा उहाँले त्यो 6 वर्षको कालखण्डमा अत्यन्त दुःखद समयमा दुरुह समयमा पनि उहाँले एक ढङ्गले काम गर्नुभयो, अख्तियार दुरुपयोग अनुसन्धान आयोग संस्थागत पनि भयो र त्यो एउटा संरचना पनि निर्माण भएको छ, एक किसिमको संरचना छ। तर अहिले पछिल्लो पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पावर कट करिब करिब 50% चाहिँ अधिकार कटौती गरेर भ्रष्टाचारको चाहिँ अनुसन्धान गर्ने र मुद्दा फाइल गर्ने अभियोजन गर्ने जिम्मेवारी मात्रै दिएको छ, त्यहाँ एउटा अनुचित कार्य भन्ने सेगमेन्ट त्यहाँ हटाइएको छ। जुन कुरा अनुचित कार्य राख्दाखेरि त्यसका कन्ट्रोभर्सी हुनसक्छ, धेरै विवादहरू गर्न सकेला, प्रशासकहरूको अर्को ओपिनियन होला, हाम्रो अर्को ओपिनियन होला, मिडियाको छुट्टै दृष्टिकोण होला, तर त्यो जुन अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अनुचित कार्य त्यहाँबाट कटौती गरिसकेपछि त्यो कहाँ गयो त भन्ने कुरा चाहिँ त्यो अहिले पनि छैन, जसले गर्दाखेरि न त त्यो राष्ट्रिय सत्ता केन्द्रमा गएको छ, न चाहिँ कुनै यो मनी लन्ड्रिङ डिपार्टमेन्ट छ, न सूचना आयोग स्थापना भएको छ, हामीलाई अत्यन्त खुसी लागेको एउटा बनेको छ। तर हामीले भ्रष्टाचार घटाउन चाहिँ सकेनौँ किनभने हाम्रो सरकारको पनि के देखियो भने ट्रान्सपारेन्सी इन्टरनेसनलले अलिकति नम्बर थपेर आउँदाखेरि गत वर्ष 31 स्थानमा भएर हामी 34 पुग्दाखेरि त्यो बेलामा हामी अत्यन्त पुलकित भयौँ, सरकार पुलकित भयो, पार्लियामेन्टियन पुलकित भए, सबै पुलकित भए। तर यसपटक जुन किसिमको अहिले यो ग्लोबल करप्सन प्यारामिटर जिसिपी जुन आयो त्यसमा फेरि सरकारले औपचारिक रूपमा चाहिँ त्यसलाई खण्डन गरेको अवस्था पनि छ। हो त्यसले यी सबै कुराहरूले गर्दाखेरि चाहिँ अब ओजिपीको रेलेभेन्सी अझ बढेर गएको छ किनभने सरकारी संरचना छन्, त्यो संरचनाले काम गर्न सकेको छैन। एक्जिक्युटिभ मोडल भनौँ भने एक्जिक्युटिभकै छत्र छायामा कर्मचारी त्यहीँबाट खटाउने, बजेट त्यसैबाट रिलिज हुने त्यो छ, र हामीले पार्लियामेन्ट्री मोडल भयो भने उसको एकाउन्टेबिलिटी र रिपोर्टिङ गर्ने काम चाहिँ पार्लियामेन्ट्री कमिटीमा राखेको छ, र सँगसँगै यो चाहिँ जुडिसियल मोडलको पनि छ किनभने सर्वोच्च अदालतको प्रधान न्यायाधीशले यसको छनौट आयुक्तहरूको छनौट समितिमा हुनुहुन्छ। यसरी गर्दाखेरि चाहिँ नि हामीसँग चाहिँ संरचना छन्, ऐन नियम छ, कानुन छ, कार्यविधि छ, सरकार प्रमुखहरूको चाहिँ एकदमै पब्लिक कन्जम्सनमै आउने गरी यो भ्रष्टाचार शून्य चल्तिता गर्छौँ भनेर हिजो सबै प्रधानमन्त्रीले भन्नुभएको छ, प्रधानमन्त्रीले पनि भन्नुभएको छ, तैपनि हामीले भ्रष्टाचार घटाउन सकेनौँ। त्यसले गर्दाखेरि हामीले ओजिपीको प्रिन्सिपल अनुसार हामी अगाडि बढ्यौँ भनेदेखि कमसे कम पनि मोरल दायित्व एउटा सरकारको चाहिँ मोरल कमिटमेन्ट पनि आउँछ, त्यसले एउटा चाहिँ प्रोएक्टिभली हाम्रो सरकारलाई पारदर्शिता गराउने कुरा, सबैभन्दा कुरा लुकाउन मात्रै कम गरिदियो भने पनि भ्रष्टाचार घटाउन धेरै भूमिका खेल्न सक्छ। त्यसले गर्दा हामी क्वालिफाई पनि भइसकेका छौँ, सैद्धान्तिक रूपमा पनि हामी प्रिन्सिपली एग्री भएको छौँ। जुन बेलामा सांसद हुनुहुन्थ्यो योगेश भट्टराई, उहाँ नै एउटा त्यसको चाहिँ ओजिपीको ग्लोबल कन्फरेन्समा भाग लिएर आइसक्नु भएको छ, राष्ट्रिय सूचना आयोगको तत्कालीन प्रमुख आयुक्त आफै पनि गएर आउनु भएको छ, सिभिल सोसाइटी लिडरहरूको पनि त्यहाँनिर सहभागिता भइसकेको छ भने र हामीहरूले चाहिँ एक किसिमको चाहिँ ग्रेजुएसन हामीले गरिसकेका छौँ भने अब ओजिपीलाई हामी त्यति धेरै तन्काएर लानुपर्ने, सैद्धान्तिक बहस गर्नुपर्ने भन्दाखेरि पनि अब चाँडोभन्दा चाँडो चाहिँ हामीले ओजिपीलाई ओनरसिप दिएर अब कुन संस्थाले गर्ने, राष्ट्रिय सूचना आयोगले हेर्ने अथवा अरू कुन निकायले हेर्ने, आफ्नो ठाउँमा होला राष्ट्रिय सूचना आयोगले हेरे पनि हुन्छ। त्यसकारण हामीहरू ओजिपीको लागि सबैतिरबाट परिपक्व भइसकेका छौँ र कता कता मैले सुने एका ठाउँमा प्रशासकहरूसँग सचिवजीहरूसँग कुरा गर्दाखेरि उहाँहरूले भनेको शब्द नै मैले यहाँ रिप्लेक्ट गर्न चाहन्छु। केदारजी, यसमा फाइनेन्सियल अप्लिकेसन रहेछ, अब यो भन्यो भने लामो चाहिँ बाटो हुन्छ, यो लामो बाटोको झन्झट चाहिँ कसले उठाउने भनेर भन्नुभयो। वास्तवमा मलाई चाहिँ एकदमै ओजिपी आउँदाखेरि एन्टी करप्सनमा एउटा नयाँ टुल चाहिँ आएको छ, यसले सहयोग गर्छ र हामीले उठाउँदै आएको आन्दोलनलाई पनि यसले अझ अगाडि बढाउन सक्छ र सहयोग गर्छ र सरकारलाई पनि सहयोग गर्छ भन्ने लाग्छ मलाई।
थ्याङ्क यू केदारजी। म अब टङ्कजी यहाँलाई अनुरोध गर्न चाहन्छु,
अहिले ओपन डेटा चाहिँ ग्लोबल्ली नै वान अफ दि की इस्युको हिसाबले यो ट्रान्सपेरेन्सी, एकाउन्टेबिलिटी, सिटिजन इङ्गेजमेन्टको हिसाबले चाहिँ अगाडि बढेको छ र ओजिपीभित्र कुराकानी गर्दा यो पनि एउटा वान अफ दि की एरिया हो र टेक्नोलोजीको प्रयोग दिनादुदिन बढ्दैछ र हामी अहिले जुन कोभिडको सन्दर्भमा हामीले प्रयोग गर्ने जुन टेक्नोलोजी बढ्दो पाटोलाई हामीले पनि अनुभव गरेका छौँ। त्यो सन्दर्भमा टेक्नोलोजीको प्रयोग र त्यसबाट सिर्जित हुने डेटा अथवा चाहिँ ओभरअल डेटाको सन्दर्भलाई चाहिँ हामीले कसरी त्यो डेटा पुनः प्रयोग गर्न सकिने, नागरिकको पहुँचमा हुने र त्यसभित्र कपिराइटहरू नहुने आदि आदि तमाम कुराको सेरोफेरोमा टेक्नोलोजी र डेटालाई कुराकानी गर्दा हामी यो ओपन डेटाको कुराकानी गर्छौँ र सरकारबाट प्रड्युस हुने सबै किसिमको डेटा चाहिँ ओपन फर्मेटमा हुनुपर्छ, ओपन स्ट्यान्डर्डमा हुनुपर्छ। त्यो भइसकेपछि एउटा रिसोर्स प्रयोग गरेर जेनेरेट भएको डेटा चाहिँ मल्टिपल युज हुनसक्छ भन्ने मान्यतामा चाहिँ यो ओपन गभर्मेन्ट डेटाको प्रिन्सिपललाई चाहिँ अगाडि लिएर आइएको छ। यसभित्र 8 फन्डामेन्टल प्रिन्सिपल छन्, म यसको व्यापक व्याख्या त जान्न, त्यसमा कम्प्लिट हुनुपर्छ, प्राइमरी हुनुपर्छ, टाइमली हुनुपर्छ, एक्सेसिबल हुनुपर्छ, त्यो चाहिँ मेसिन रिडेबल हुनुपर्छ, नन डिस्क्रिमिनेटरी हुनुपर्छ, लाइसेन्स फ्री हुनुपर्छ र कसैको स्वामित्व मात्रै हुनु हुँदैन। त्यस्ता 8 प्रिन्सिपल लिएर चाहिँ हामी ओपन डेटा, त्यो कुनै पनि डेटा ओपन डेटा फर्मेटमा छ कि छैन भनेर हेर्ने गर्छौँ। अब हाम्रो नेपालको सन्दर्भमा हेर्ने हो भने हाम्रो अवस्था के छ, हामी जुन अहिले अघि नै भनिसकेका छौँ हाम्रो स्टाटस र रेडिनेसको कुराकानी गर्दै गर्दा, नेपालमा नेपाल सरकार र धेरै निकायहरूले चाहिँ आफ्ना वेबसाइटहरू छन्, विभिन्न किसिमका डेटाहरू प्रड्युस भइरहेकै छन्, तर त्यो डेटा प्रड्युस हुँदै गर्दाखेरि पनि त्यो डेटाको बिचमा चाहिँ समन्वयस्यता छैन, एउटा डेटा र अर्को डेटाको बिचमा चाहिँ बोलचाल हुँदैन, एउटा डेटा र अर्को डेटा इन्ट्र्याक्ट गर्दैन। त्यसको मुख्य समस्या भनेको डेटा स्ट्यान्डर्डाइज गरिया छैन। मानव गृह मन्त्रालयले प्रड्युस गरेको डेटा र स्वास्थ्य मन्त्रालयले प्रड्युस गरेको डेटालाई हामी इन्टरफेस गर्न खोज्यौँ, एक अर्काका कमनालिटिजलाई हेर्न खोज्यौँ भने पनि त्यसमा जुन स्ट्यान्डर्डाइज गरिएको छैन। सबभन्दा अलिकति भएको डेटा प्रड्युस गर्ने, अहिले टेक्नोलोजीको प्रयोग गरेर प्रड्युस गरेको डेटाको सन्दर्भमा कुराकानी गर्दा भने अर्को सबभन्दा ठुलो समस्या भनेको हाम्रो अहिले पनि रेकर्ड म्यानेजमेन्टको कुरा अथवा डेटा म्यानेजमेन्टको कुरामा चाहिँ अझै हामी पुरानो ढर्रा, पुरानो प्रविधि, पुरानो प्र्याक्टिसबाट चाहिँ बाहिर आउन सकेका छैनौँ। यद्यपि नेपाल सरकारले नै यो एनआइटिसी मार्फत जुन हामीले इन्टिग्रेटेड गभर्मेन्ट इन्टिग्रेटेड डेटा सेन्टर भनेर एनआइटिसी मार्फत गर्ने भनेर सबै डेटा सेन्टरको हिसाबले व्यवस्था गरिएको छ। कोरियन गभर्मेन्टको सन्दर्भमा ब्याकअप प्लानसहित डेटा सेन्टरहरूलाई पनि स्थापित गर्न सहयोग पनि गरेको छ, तर अहिले पनि गभर्मेन्टको मेकानिजमबाट त्यो डेटा सेयरिङको सन्दर्भमा चाहिँ त्यति काम भएको पाइँदैन। सबभन्दा मेजर कुरा भनेको के हो भने हामीले जुन किसिमको डेटामा काम गरेका छौँ त्यो डेटालाई चाहिँ स्ट्यान्डर्डाइज गर्न सकेका छैनौँ। र अर्को महत्त्वपूर्ण पाटो भनेको के हो भने हाम्रो रेकर्ड म्यानेजमेन्ट र त्यसलाई चाहिँ डिजिटलाइज गर्ने पाटोमा हामी पछि छौँ। यद्यपि डिजिटल नेपालको नारा दिएर सरकारले धेरै कुरा अगाडि बढाएको छ, हिजो मात्रै डिजिटल नेपाल कन्क्लेभ भनेर चाहिँ पर्टिकुलरली फाइनेन्सियल सेक्टरमा चाहिँ कसरी डिजिटलाइज गर्ने भनेर चाहिँ छलफलहरू पनि भइरहेका छन्। प्राइभेट सेक्टर, यसमा पर्टिकुलरली डेटाको सन्दर्भमा चाहिँ प्राइभेट सेक्टरको चाहिँ बढी भूमिका हुन्छ, गभर्मेन्टले कसरी प्राइभेट सेक्टरसँग सहकार्य गर्न सक्छ भन्ने कुरा हो। मैले एउटा कुरा यहाँ सबैलाई जानकारी गराउन चाहन्छु, सायद यो धेरै नोटिसमा पनि नआएको हुनसक्छ। 5 पहिला चाहिँ नेपाल सरकारले चाहिँ ओपन गभर्मेन्ट डेटाको चाहिँ एक्सन प्लान बनाउनु पर्छ भनेर चाहिँ एउटा परियोजना अन्तर्गत नै राष्ट्रिय सूचना आयोगको नेतृत्वमा चाहिँ ओपन गभर्मेन्ट डेटा नेसनल एक्सन प्लान बनाएर गभर्मेन्टलाई बुझाइएको छ। त्यो कार्यान्वयन गर्न चाहिँ इनिसिएट गर्नुपर्ने अहिलेको आवश्यकता हो। सँगसँगै तथ्याङ्क ऐन चाहिँ अहिले संशोधनको अवस्थामा संसदमा छ, राष्ट्रिय सभामा छ। तथ्याङ्क ऐनलाई पनि राष्ट्रिय हाम्रो सिबिएस अन्तर्गत बन्ने प्रड्युस हुने डेटा हामी जनगणना हुँदैछ 78, त्यसबाट उत्पादन हुने डेटालाई चाहिँ कसरी ओपन फर्मेटमा लान सकिन्छ र म्याक्सिमम् युज हुनसक्छ भन्ने कुरा हो। नभएको कुरा छैन, अहिले हामी सचिव हुनुहुन्छ राष्ट्रिय योजना आयोगको, राष्ट्रिय योजना आयोगले नै चाहिँ भूकम्प पछाडिको चाहिँ सन्दर्भमा चाहिँ ओपन डेटा पोर्टल सञ्चालन गरेको छ। इलेक्सन कमिसन मार्फत प्रड्युस भएका डेटाहरूलाई चाहिँ ओपन फर्मेटमा भएको कारणले जर्नलिस्टहरूले चाहिँ व्यापक तरिकाले प्रयोग गर्न सक्नु भएको छ। तसर्थ मलाई म लास्ट सेन्टेन्समा के भन्न चाहन्छु भने गभर्मेन्टको तहबाट ठुलो रिसोर्स प्रयोग भएको छ, डेटाहरू उत्पादन भएका छन्, जे जति भएका छन् त्यसलाई ओपन फर्मेटमा लाने र त्यसको म्याक्सिमम युज मल्टिपल युज प्रयोग गर्न सकिने र मिडिया मार्फत चाहिँ आफ्नो तरिकाले त्यस्तै भएको डेटाको इन्टरप्रेट र त्यसलाई चाहिँ नागरिकलाई सुसूचित गर्न सकिने सन्दर्भमा अहिलेको सन्दर्भमा सरकारले अधिकतम प्रविधिको प्रयोग गर्ने र डेटा म्यानेजमेन्ट र रेकर्ड म्यानेजमेन्टलाई इम्प्रुभ गर्नुपर्ने एउटा पाटो छ भने अर्कोतर्फ अलरेडी बनेको चाहिँ ओपन डेटा नेसनल एक्सन प्लानलाई कार्यान्वयन गर्नुपर्ने पाटो छ। र तेस्रो कुरा भनेको यो ओपन फर्मेटमा जाने सन्दर्भमा चाहिँ हामीले जसरी डेटालाई स्ट्यान्डर्डाइज गर्नुपर्ने हो त्यो पाटोमा चाहिँ अलिकति ध्यान दिएर गइयो भने हामीले धेरै इनिसिएटिभ सुरु गरेका छौँ त्यसलाई चाहिँ लजिकल एन्डमा पुर्याउन र ओपन गभर्मेन्ट पार्टनरसिप अन्तर्गतको स्ट्यान्डर्ड फर्मेटमा चाहिँ डेटालाई प्रड्युस गर्न र रियुज गर्न सक्ने अवस्थामा पुग्छौँ। यति इफोर्ट लाउनुपर्छ जस्तो लाग्छ।
टङ्कजी यहाँलाई विशेष धन्यवाद छ। र अब म यो सम्पूर्ण पक्षहरूलाई नागरिक समाजले कस्तो कार्ययोजनाका साथ अब ओजिपी प्रोसेसलाई अगाडि लाने त भन्ने बारेमा सानो सुझाव म हाम्रो एकजना अभियन्ता हुनुहुन्छ ओजिपीको प्रोसेसमा लामो समयदेखि फेसिलेट वकालत गर्दै आउनुभएको हाम्रो असीम पाण्डे। असीमजीलाई म अब सिभिल सोसाइटीको यो रेडिनेस र प्रिपेयरनेसको कुरालाई अझै बढी हामीले सार्थक बनाउन चाहिँ अझ ठोस एक्सन प्लान बनाएर कसरी अगाडि बढ्न सक्छन् सिभिल सोसाइटी भन्ने सन्दर्भमा केही उहाँका अभिव्यक्ति लिन्छु।
जुन हामीहरूले नागरिक समाजहरूको म्यापिङ गर्यौँ कुन कुन क्षेत्रहरूमा चाहिँ जो ओजिपीको बेसिक प्रिन्सिपल्सहरूमा चाहिँ कुन कुन अर्गनाइजेसनहरू काम गरिरहेको छ, सायद यो सबै के हो भन्दाखेरि यो प्रिपेयरनेसको तयारीकै रूपमा रहेको जस्तो लाग्छ। होइन, सुरुदेखि नै हामीहरूको चाहिँ पुस केमा थियो भन्दाखेरि मेम्बरसिपमा थियो। अहिले म यो 5-7 वर्षलाई फर्केर हेर्दाखेरि चाहिँ के जस्तो लाग्छ भन्दाखेरि जस्तो हामी मेम्बर हामी एलिजिबल भए पनि विभिन्न कारणले गर्दाखेरि मेम्बर हुन सकेनौँ, तर एक किसिमले राम्रै भयो जस्तो लाग्छ। किनभने यो बिचमा चाहिँ जुन सन् 2011 ओजिपीको आन्दोलन सुरु भयो यो बिचमा लगभग 9-10 वर्षको बिचमा चाहिँ हामीसँग धेरैवटा इन्टरनेसनल बेस्ट प्र्याक्टिसेसहरू लेसन्सहरू पनि हामीसँग आइसकेको छ। सम्भवतः नेपालको लागि यो धेरै फाइदाजनक कुरा हो जस्तो लाग्छ अहिले। होइन, र यो प्रिपेयरनेसको हिसाबले गर्दाखेरि जस्तो अहिलेको अवस्थामा चाहिँ विशेष गरी हामी जुन संहिताको चरणमा आइसकेको अवस्थामा चाहिँ मलाई के लाग्छ भन्दाखेरि हिजोको दिनमा जस्तो ओजिपीको चर्चा गर्ने बेलामा केही सीमित नागरिक समाजहरू काठमाडौँमा सीमित मात्रै थियो भने पनि अहिले के लाग्छ भन्दाखेरि हामीहरूको जुन सरकारको व्यवस्था छ सङ्घीय व्यवस्था छ त्यसले गर्दाखेरि पनि सम्बन्ध अर्जेन्टली रूपमा चाहिँ यसलाई चाहिँ हामी सब नेसनल लेभलमा चाहिँ कसरी लाने त भन्ने चाहिँ बढी महत्त्वपूर्ण हो जस्तो लाग्छ। किनभने भन्दाखेरि जस्तो अहिले जति पनि डेभलपमेन्ट अथवा गभर्नेन्स रिफर्मको एजेन्डाहरू छ त्यसलाई चाहिँ मूल रूपमा ड्राइभ गर्ने भनेको हाम्रो व्यवस्थाले नै हाम्रो सब नेसनल गभर्मेन्टलाई दिएको छ, पालिकाहरूलाई दिएको छ, प्रदेश सरकारहरूलाई दिएको छ। त्यसकारण हामीहरूले चाहिँ यसलाई चाहिँ अलिकति वृहत बनाउनु पर्छ जस्तो लाग्छ। र जुन हामीहरूको म्यापिङको कुराहरू छ त्यो चाहिँ एकदम राम्रो तहमा गएको जस्तो लाग्छ। होइन, त्योदेखि बाहेक के हो भन्दाखेरि हामीहरूको केही जस्तो अब अहिले नै 75 जति देशहरू मेम्बर भइसकेको छ त्योमध्ये पनि कतिपय देशहरूको चाहिँ मेम्बरसिप इनएक्टिभ भएको छ। फर इक्जाम्पल टर्कीको मेम्बरसिप इनएक्टिभ भएको छ, अजरबैजानमा समस्या छ, हङ्गेरीमा समस्या छ। होइन, सायद त्यो प्रिपेयरनेस राम्रो नभएकोले गर्दाखेरि हो पनि जस्तो लाग्छ। होइन, र हामीहरूले अहिले गर्नुपर्ने चाहिँ के हो भन्दाखेरि अहिलेको अवस्थामा हामीहरूको गभर्नेन्सको रिफर्मको एजेन्डाहरू त थुप्रै छन्। होइन, भोलि मेम्बरसिप भइहाल्यो भने हामी इमिडिएटली स्टेयरिङ कमिटी फर्मेसनमा जानुपर्ने हुन्छ, हामीहरूले एक्सन प्लानिङ प्लान बनाउनु पर्ने हुन्छ जसको समय अवधि पनि एकदम छोटो हुन्छ, 2 वर्षको अवधि हुन्छ। र अहिलेको अवस्थामा हामीहरूको रिफर्मको एजेन्डाहरू के हो त, हामीहरूकोमा धेरै लेजिस्लेटिभ रिफर्महरू भइसकेको छ, त्यो मध्ये पनि हामीहरूले प्रायोरिटाइज गर्नुपर्ने एजेन्डाहरू के हो त्यो चाहिँ अहिलेदेखि नै हामीहरूले नागरिक समाजको तहमा लगायत गभर्नेन्सका जति पनि स्टेक होल्डरहरू छन्, पार्लियामेन्टेरियन हुनसक्छन्, गभर्मेन्टको अफिसियल्सहरू हुनसक्छन्, उनीहरूसँग चाहिँ अहिलेदेखि नै छलफल गर्नुपर्छ जस्तो लाग्छ मलाई। होइन, र त्योभन्दा पनि धेरै के हो भन्दाखेरि यदि हामीले यो हुन त मेबी इट इज अ बिग आस्क, होइन, अहिलेदेखि नै हामीले कुनै खालको स्याडो एक्सन प्लान अथवा ड्राफ्ट एक्सन प्लानहरू हामीले अहिलेदेखि नै प्रिपेयर गर्न सक्यौँ भने पनि सम्भवतः भोलि कुनै न कुनै बेला हामी मेम्बरसिप भइहाल्यौँ भने पनि हामीहरूलाई चाहिँ त्यसले चाहिँ धेरै सहज गर्छ जस्तो चाहिँ मलाई चाहिँ अहिलेदेखि नै लाग्छ। होइन, र अर्को कुरा के हो भन्दाखेरि इन्टरनेसनल प्र्याक्टिसेसहरू हेर्ने हो भने पनि कतिपय देशमा चाहिँ ओजिपीको एक्सन प्लान बनाउने अथवा इम्प्लिमेन्टेसन गर्ने हिसाबमा चाहिँ धेरै एम्बिसियस भएर पनि फेल भएको छ, किनभने त्यसमा कमिटमेन्टका कुराहरू पनि हुन्छन्। त्यसकारण अहिलेदेखि नै हामीहरूले चाहिँ हामीहरूको रियलिस्टिक एक्सन प्लान चाहिँ के हुनसक्छ त, होइन, र त्यो कुराहरूको बारेमा चाहिँ हामीले अहिलेदेखि नै छलफल गर्न सक्यौँ भने सायद हामीलाई चाहिँ के हो भन्दाखेरि यसले दुईवटा कुरा, एउटा चाहिँ हामीहरूको जुन अहिलेको मूल एजेन्डा भनेको मेम्बरसिपको लागि पुस गर्नुपर्ने कुरा छ, त्यसको लागि पनि एउटा ठुलो एडभोकेसी पनि हुन्छ, लबिङ पनि हुन्छ जस्तो लाग्छ, भोलिको दिनको लागि हामी राम्ररी प्रिपेयर पनि हुन सक्छौँ जस्तो लाग्छ।
थ्याङ्क यू असमजी। ओपन गभर्मेन्ट पार्टनरसिपमा सरकारसँग साझेदारी गर्ने भनेको नागरिक समाजले हो, नागरिक समाज भनेका नागरिक समाजका संस्थाहरू हुन् र नागरिक समाजका संस्थाहरू यो आन्दोलनमा कहाँ पुगेका छन्, कति काम गरेका छन्, कुन रूपमा छन् र उनीहरूको फिलिङ के छ भन्ने कुराको एउटा रिफ्लेक्सन उहाँहरूलाई पनि हुन सकोस् र त्यसले चाहिँ हाम्रो यो संवादलाई अर्थपूर्ण बनाओस् भनेर यति मैले सुनाउने धृष्टता गरेँ। अबको प्रस्तुतिका लागि म राष्ट्रिय योजना आयोगका सचिव एउटा रिफर्मिस्ट गभर्नेन्स रिफर्मिस्टकै रूपमा लिन्छु म केवल भण्डारीज्यूलाई अब आफ्नो प्रस्तुति छलफल डिस्कसन्सको लागि अनुरोध गर्छु।
एउटा सरकारका तर्फबाट एउटा प्रतिबद्धता खोज्ने आम नागरिकले यो पारदर्शिताको विषय, नागरिकलाई सबल बनाउने विषय, भ्रष्टाचार विरुद्ध लड्ने विषय र नवीन प्रविधि, शासकीय नवीन प्रविधिहरूलाई ग्रहण गरेर जाने विषय छ। यो समग्रमा ओजिपी चाहिँ अहिले पछिल्लो चोटि आएको टर्मिनोलोजी चाहिँ बियोन्ड द ब्यालट बक्स भन्छ। डेमोक्रेसी हामीले प्रजातन्त्रलाई मतपेटिका भन्दा बाहिर खोज्ने एउटा महत्त्वपूर्ण माध्यमको रूपमा ओजिपी छ। अब यो 2011 हामी छौँ, राष्ट्रसङ्घको महासभाको साइडलाइन बैठकबाट आयो। यसमा 8 फाउन्डिङ देशहरू जो यसमा काम गर्नुभएको छ उहाँलाई थाहा छ, अरूको लागि ब्राजिल, इन्डोनेसिया, मेक्सिको, नर्वे, फिलिपिन्स, दक्षिण अफ्रिका, बेलायत र संयुक्त राज्य अमेरिका, यो 8 फाउन्डिङ देश थिए। त्यस पछाडि उहाँले एन्डोर्स गरे एउटा ओपन गभर्मेन्टको डिक्लेरेसन, घोषणा पत्र। यसमा तुरन्तै 38 गभर्मेन्टले सहभागिता जनाए। अहिले हामी 79 देशहरू यसमा काम गरिरहेका छौँ। यसको डिक्लेरेसन चाहिँ बहुत महत्त्वपूर्ण मानिन्छ। यसमा हामीले हेर्ने भनेकै एउटा गभर्मेन्टको खुलापन कति छ, होइन, आम नागरिकहरूको विकास नीतिको प्राथमिकता र आम नागरिकलाई सम्बोधन गर्ने, नागरिकको अपेक्षाहरू पुरा गर्ने विषय कति छ, सरकारका नवीन जिम्मेवारीहरू जुन छन् त्यसप्रति कतिको उत्तरदायित्व छ सरकार, र नागरिकहरूलाई सरकारको यो समग्र कार्य सञ्चालनमा कसरी इङ्गेज गराउँछ, सेवा सुविधाहरू कसरी, सेवा प्रणाली, वितरण प्रणाली कसरी बढाउँछ र सार्वजनिक स्रोतको प्रयोग कसरी राम्ररी गर्न सकिन्छ भन्ने विषय एकदमै महत्त्वपूर्ण छ। यसका केही सिद्धान्तहरू छन्, सहभागिताको सिद्धान्त छ, त्यस पछाडि यो सहकारीको सिद्धान्त छ, समावेशिताको सिद्धान्त छ, अघि जेन्डरको कुरा पनि आयो, ओपन डाटाको विषय पनि यसको एउटा सिद्धान्तमा छ, नागरिकलाई सूचना उपलब्ध गराउने विषय छ, सूचनाको स्रोतहरूमा अघि असीमजीले पनि विस्तारमा भन्नुभयो, अघि नारायणजीले पनि भन्नुभएको छ, वास्तवमा यो ओपन सोर्सहरू कसरी उपलब्ध गराउने र यो समग्रमा जिम्मेवारी, जवाबदेहिता, पारदर्शिता भन्ने कुरा कसरी अगाडि बढाउने भन्ने छ। अब सदस्य हुनको लागि चाहिँ आधारभूत 4 विषयमा फोकस हुनुपर्छ। एउटा यो वित्तीय पारदर्शिताको विषय छ, यसमा फ्रिडम प्रोग्राम यसमा धेरै काम गरेका छ, नेपालले यसमा राम्रो काम पनि गरेको छ, योभन्दा अगाडिको हाम्रो डिस्कसनमा यो विषय आयो। सूचनामा पहुँच हुने व्यवस्था कसरी मिलाइएको छ भन्दा सूचनाको कानुन, सूचना आयोगको गठन, सरकारका सूचनाहरूलाई प्रकाशित गर्ने विषय, इभन बजेट खर्चको विषय, इभन नन बजेटरी खर्चको पनि प्रकाशन गर्ने जुन विषयहरू छ, यसमा हाम्रो राम्रै स्थिति छ। त्यसपछि यी सम्पूर्ण कामहरूमा नागरिकको सहभागिताको एउटा महत्त्वपूर्ण विषय छ, र सँगसँगै सम्पत्तिको घोषणाको विषय आयो। हामीले यो एफएटिएफ रेजिममा हामी आइसके पछाडि, सम्पत्ति शुद्धिकरणको रेजिममा आइसके पछाडि, र कर र अन्य किसिमले प्रेडिकेट अफेन्सहरू सम्बद्ध कसुरबाट प्राप्त आर्जनलाई वैध बनाउने सम्बन्धी विषयलाई यो अन्तर्राष्ट्रिय जुन कानुनहरू छ त्यसलाई कार्यान्वयन गर्ने सिलसिलामा हामीले विशिष्ट पदाधिकारीहरू, राज्यका विशिष्ट पदाधिकारीहरूको आएको घोषणा, सम्पत्तिको घोषणा कुराहरू पनि आए, त्यसमा म यहीँ जोड्छु। यसको लागि एउटा राष्ट्रिय निर्देशन समिति गठन गर्नुपर्ने यसको व्यवस्था छ, यो ओजिपीलाई सञ्चालन गर्ने, कार्यान्वयन गर्ने सुसदस्य भएपछि। त्यस पछाडि राष्ट्रिय कार्ययोजना बनाउने र यसको कार्यान्वयनका लागि चाहिँ हामीले विभिन्न क्रिया कलापहरू गर्नुपर्ने भन्ने विषय चाहिँ, यो चाहिँ हामीले यसको चाहिँ तयारी बाँकी छ, यो सदस्य हुने सिलसिलामा हामीले यो गरेर अगाडि बढ्छौँ। र यसको लागि चाहिँ वार्षिक रूपमा हामीले जो मूल्याङ्कन गर्नुपर्छ कि कति सुधार भयो, कति नीति कानुनहरू सुधार भयो, त्यो विषय पनि छ। र यो सरकारी कामहरू, नीतिहरू, कार्यक्रमहरू, सरकारी घोषणाहरू, कार्यपत्रहरू, यो सबैको सेयरिङ गर्ने, यसबाट लर्निङ गर्ने, सिटिजनहरूको इङ्गेजमेन्टमा काम गर्ने, यी विषय पनि सँगसँगै आउँछन्। एउटा यो स्वतन्त्र मूल्याङ्कनको पनि विधि छ, यो पनि हामीले पुरा गर्नुपर्छ। यो हामी एफएटिएफ रेजिममा पनि गर्छौँ, अन्य युपिआरमा पनि गर्छौँ, हामी अरू ह्युमन राइट कन्डिसन यसमा पनि हामीले त्यस्तो किसिमको विषय छ। र अर्को मेम्बरसिप फीको पनि विषय छ, आयो एकजना पूर्व सचिवले सदस्य शुल्क धेरै रहेछ भनेर, हामी जस्तो देशको लागि $10,000 मात्रै सदस्यता शुल्क हो, हामी योभन्दा माथिल्लो एलडिसीबाट ग्रेजुएट भयो भने 25,000 हो, तर यो चाहिँ ठुलो शुल्क होइन। हामीले राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूमा हामीले हरेक वर्ष बुझाइरहेको जुन सदस्यता शुल्क छ त्यही रेन्जको हो, यसमा धेरै छैन। तर हामी यसमा सदस्य भयौँ भने हाम्रो राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धता चाहिँ सजिलै पुरा हुन्छ। र यी कामहरू गर्दाखेरि चाहिँ अलिकति पब्लिक पोलिसीको एरियामा काम गर्ने विषय स्ट्रङली आएका छन्, यो विषयलाई चाहिँ हामीले हेर्नुपर्ने हुन्छ। अब खास गरी यो एक्सेस टु जस्टिसको विषय एउटा महत्त्वपूर्ण विषय छ। जेन्डरको अघि बबिताजीले कुरा गर्नुभयो, यो ओपन गभर्नमेन्ट पार्टनरसिपमा जेन्डर र सोसल इन्क्लुजनको विषय संवेदनशील रूपमा आउँछ, हामीले त्यसलाई पनि हेर्नुपर्छ। त्यस पछाडि चाहिँ यो गभर्नेन्स सिस्टम जुन छ यसलाई डिजिटाइज गरेर न्यू टेक्नोलोजीमा जाने भन्ने विषय पनि अत्यन्त संवेदनशील विषय छ, हामीले त्यसमा पनि काम गर्नुपर्छ। त्यस पछाडि अर्को विषय छ यो पब्लिक सर्भिस डेलिभरीलाई प्रभावकारी बनाएर जाने, यसमा हामीले यो टेक्नोलोजीको प्रयोग गरेर ओपननेस राखिसके पछाडि यसमा हामीले राम्रो काम गर्न सक्छौँ। त्यस पछाडि यो राइट टु इन्फर्मेसन चाहिँ यस विषयमा नेपालले एकदमै राम्रो काम गरेको छ, यद्यपि कुनै निकायहरूमा कहीँ गएर कुनै सूचना प्राप्तिमा कठिनाइ भएका विषय आएका छन्, त्यसलाई संवेदनशील रूपमा हेरिएको छ, तर समग्रमा आरटिआईमा नेपालको इनिसिएटिभ राम्रो छ। तर सूचना प्राप्तिमा त्यसको विधिमा चाहिँ कहीँ हामीलाई कठिनाई परेको छ प्रोसिड्युरल कुराहरूमा। र अर्को चाहिँ हामी सूचना माग्दाखेरि प्राइमेरी कजहरूको सूचना खोजिरहेछौँ, यति बजेट प्राप्त भएको थियो, यति बजेट खर्च भयो कि भएन भन्ने चाहिँ हामी संवेदनशील रूपमा हेरिरहेछौँ उदाहरणको लागि। तर त्यो बजेट खर्च भएर त्यसले दिने जुन प्रभाव हो त्यो नागरिकको सेवा वितरणमा सेवा सुविधा त्यहाँ चाहिँ हेर्ने गरेको हाम्रो राइट टु इन्फर्मेसनलाई इम्प्लिमेन्ट गर्न सकिएको छैन। त्यसमा हामी सरकार अधिवचन गर्ने संस्थाहरूको बिचमा हामीले काम गर्नुपर्नेछ। यस्तै गरी यो सिभिक स्पेसको प्रोटेक्सन, यो नागरिकहरूलाई आउने आफ्नो कुराहरू राख्ने भन्ने ठाउँ बोल्ने कहीँ राम्रो भएन, कुनै नीतिमा कुनै कार्यक्रममा कुनै कानुन निर्माणको विषयमा सार्वजनिक नीतिको बहसमा एउटा प्रभावकारी नागरिक यो स्थान दिने काम चाहिँ यसमा बहुत महत्त्वपूर्ण पोलिसी एरिया हो। अर्को चाहिँ यो स्रोतको प्रभावकारी उपयोगसँग जोडिएको छ, यद्यपि यो डाइरेक्ट एसडिजीसँग जोडिएको विषय छैन, यसमा पनि हामीले ध्यान दिनु। र अन्तत यो करप्सनकै विषय हो, विश्वव्यापी रूपमा करप्सनको जुन विषय छ, अघि यो कोभिडसँग रिलेटेड कुराहरू पनि आए, त्यहाँ साथीहरूले भन्नुभयो करप्सन कसरी संवेदनशील भएर आएको छ, यी विषयहरू चाहिँ ओजिपीको पब्लिक पोलिसी एरियामा छलफलमा छन्, यसमा हामीले काम गर्छौँ। भए पनि के हुन्छ भनौँ, मैले भन्नै परेन, हामी ट्रान्सपेरेन्ट हुन्छौँ, नागरिकलाई चाहिँ सशक्त गर्छौँ, सबल गर्छौँ, हामीले चाहिँ नयाँ टेक्नोलोजी ग्रहण गर्छौँ र चाहिँ भ्रष्टाचारसँग लड्नु छ। एसडिजीको विषय संवेदनशील छ, हाम्रो सम्पूर्ण पर्व योजना एसडिजीको इम्प्लिमेन्टेसनसँग छ, हाम्रो दीर्घकालीन सोच पनि एसडिजीको इम्प्लिमेन्टेसनसँग छ। एसडिजीको 16 लक्ष्य, 16 जुन गोल छ, त्यो चाहिँ एउटा प्रभावकारी जवाबदेही सबै तहमा, राज्यका सबै तह, योसँग खुला साझेदारी, एसडिजीका सूचकहरूको प्राप्तिसँग 15 योजना र दिगो विकास लक्ष्य जोडिएको, समृद्ध नेपाल सुखी नेपालीको विषय यसमा जोडिएको हुनाले गर्दा यो यति संवेदनशील छ। यसबाट हामीले चाहिँ एउटा इफेक्टिभ, एकाउन्टेबल र इन्क्लुसिभ इन्स्टिट्युसनहरू बनाउने काम गर्छौँ। यसै सिलसिलामा नागरिक अधिवचनहरू प्रदेश तहमा, स्थानीय तहमा पनि गएका छन्, स्थानीय तहमा वडा तहसम्म पनि यो बहस चलेको छ, यसले चाहिँ सरकारको साझेदारीमा जानलाई हामीलाई सहायता गरिरहेछ। अनि अब यो पछिल्लो सम्मेलनले केही दिशानिर्देश गर्छ, एउटा भर्चुअल लिडर समिट भयो यो वर्ष सेप्टेम्बरमा ओजिपीको विषयमा, यसमा चाहिँ 5 देशका राष्ट्र प्रमुखहरूले नै भाग लिएका छन्, सरकार प्रमुखहरूले, यसमा 32 स्पिकरहरू 23 देशबाट सहभागी हुनुहुन्थ्यो, सिभिल सोसाइटीको लिडरहरू, मन्त्री, हाई लेभल रिप्रेजेन्टेटिभहरू थिए। अब यस पछाडि नेपाल सदस्य भयो भने के फाइदा हुन्छ भन्ने कुरा छ, सँगसँगै हामी यो महत्त्वपूर्ण अन्तर्राष्ट्रिय अवसर प्राप्त हुन्छ, एउटा राजकीय हाम्रो जुन राजपाठमा आम नागरिकको र अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई समावेश गरेर जाने जुन नयाँ पार्टी छ त्यसका लागि हामीलाई एउटा मञ्च प्राप्त हुन्छ। अनि यसले चाहिँ यो सरकार राष्ट्रिय अन्तर्राष्ट्रिय जुन साझेदारहरू हुन्छन् सरकार सञ्चालनमा, वैदेशिक सहायताको विषय पनि छ, स्वदेशी विषयहरू पनि छ, यो सबैलाई सहकार्य गरेर लैजान, एउटा कोलाबोरेटिभ, एउटा अघि पनि साझेदारीको विषय आएको छ, त्यसको लागि चाहिँ महत्त्वपूर्ण हामीलाई अवसर प्राप्त हुन्छ। अनि यो आपसमा अध्ययन र आदान प्रदानको एउटा अभ्यास, अर्को देशमा के भइरहेछ, हामी के भइरहेछ भन्ने सेयर पाउँछौँ, अहिले जब 79-80 देशहरूमा छ, यो अझ बढ्छ पनि होला, यो हरेक देशहरूमा के भइरहेछ भन्ने कुराको हाम्रो प्रत्यक्ष एक्सेस हुन्छ, त्यसबाट हामीले हाम्रा नीति, कार्यक्रम, योजना सुधार गरेर हाम्रो अभ्यासलाई सुधार गरेर जान सक्छौँ। एउटा चाहिँ नागरिक समाजलाई एउटा संवादमा, सरकारसँगको चाहिँ निरन्तर संवादमा, सरकार नागरिकको बिचको संवादमा नागरिक समाजले गर्ने एउटा जुन भूमिका छ त्यसको लागि प्रभावकारी स्थान प्राप्त हुन्छ। र एउटा चाहिँ यो क्षेत्रको एउटा विशेषज्ञता जुन छ सिभिल सोसाइटीको, यसका आधारमा अघि कानुनहरू बनाउँदाखेरि के कसरी बनाइन्छ, के गरिन्छ, कसरी सहभागी हुने, नागरिक सहभाग के हुन्छ भन्ने चाहिँ यी स्पेसहरू पनि हामीलाई प्राप्त हुन्छ। र यसले समग्रमा सरकारको कार्य सम्पादनमा सुधार गर्छ, सरकारलाई बढी पारदर्शी र जवाबदेही छ भन्ने कुरा देखाउनका लागि हुनु पनि पर्छ, सूचकहरूले त्यसलाई हुने बनाउँछन् र त्यसका आधारमा हामी काम गर्छौँ। अब हामीले यसमा नेपालको स्ट्याटस र रेडिनेस छ, अब अन्तिम अन्तिम लाग्यो प्रस्तुति। हामीले 2011 यो सुरु भएदेखि नै हामी एलिजिबल छौँ। हामीले हाम्रो देशमा गरेको रिफर्मको जुन सूचकहरू छन्, हामीले डेभलपमेन्ट पोलिसीहरूमा जुन रिफर्म गरेका छौँ त्यसले हामीलाई एलिजिबल नै गराएको छ। संविधानले पछिल्लो हाम्रो नेपालको संविधानले यो यसरी काम गर्नको लागि पर्याप्त स्पेसहरू दिएको छ, संवैधानिक प्रावधानहरू छ। पछिल्लो एसेसमेन्ट हामीले जनवरी 2019 झन्डै 2 वर्ष अगाडि गरेका थियौँ। त्यसमा हामीले यो फिजिकल ट्रान्सपेरेन्सी, राय सूचनाको हक, सम्पत्ति घोषणा र जनताको नागरिकको सहभागिता, यो चारवटै विषयमा हेर्दाखेरि 75% अङ्क, 16 अङ्कको यो मूल्याङ्कन छ। वित्तीय पारदर्शितामा कार्यकारी बजेट सार्वजनिक हुन्छ कि हुँदैन, लेखा परीक्षण सार्वजनिक भएको छ कि छैन भनिन्छ भने, सूचनाको हकतर्फ सूचनाको हक सम्बन्धी कानुन कार्यान्वयन छ कि छैन भन्ने हेरिन्छ, सम्पत्ति तथा दायित्व घोषणातर्फ यो सम्बन्धी कानुन छ कि छैन भनेर हेरिन्छ, घोषित सम्पत्ति तथा दायित्व नागरिकहरूको पहुँचमा छ कि छैन त्यो सूचनाहरू भन्ने पनि हेरिन्छ। यसै गरी नागरिक सहभागितामा समग्र गरेर जम्मा 16 अङ्कमध्ये हामीले 13 अङ्क प्राप्त गरेका छौँ, यो 81% हुन्छ। यसबाट हामी एलिजिबल छौँ। अब यसमा सरकारको एउटा डिसिजन हुन मात्रै आवश्यक छ। यति भनेर हामीले नेपालमा हालसम्म भएका इनिसिएटिभहरूको चर्चा गऱ्यौँ। त्यस पछाडि हामी सक्न सकिरहेछौँ कि छैनौँ, के कठिनाई छ भन्ने विषय पनि भयो, के कति शर्तहरू पुरा गर्नुपर्छ भन्ने विषय पनि भयो। एउटा चाहिँ यो संस्कृतिको विकास गर्ने, सुशासनको संस्कृतिको विकास गर्ने भन्ने विषय आएको छ। वास्तवमा हाम्रा तयारीहरू, कानुनी संरचनाहरू र राज्यले पुरा गर्नुपर्ने दायित्वहरू पुरा गरेका छन्। यसमा अन्तर्राष्ट्रिय प्रतिबद्धताको लागि राज्यको डिसिजन भएर त्यो संस्थासम्म क्षेत्रगत बहस र परामर्श बैठकहरू पर्याप्त भएका छन्। यो 9 वर्षमा हामीले कुनै पनि क्षेत्रमा यो काम गर्न बाँकी राखेका छैनौँ र एकचोटि चाहे नेपाल सरकार मन्त्री परिषद समक्ष यो प्रस्ताव पनि गइसकेको हो निर्णय गर्ने विषयमा। त्यतिखेरको तात्कालीन सरकारले यो 73-74 सरकारको क्याबिनेटमा यो गएको छ, क्याबिनेटमै छ यो एजेन्डा भनौँ, फर्केर आएको छैन। त्यतिखेर हामीले नेसनल एक्सन प्लान सहित तयार गरेका छौँ। त्यतिखेर म अर्थ मन्त्रालयमा भएको हुनाले मलाई यसको पृष्ठभूमिमा काम गरेका छौँ। नागरिक अभियानलाई मजबुत बनाउन सहयोग गर्ने विषयमा कानुनी संरचनाहरू बनाएर जुन अगाडि बढ्नुपर्ने छ, त्यसमा ओपन गभर्मेन्ट पार्टनरसिपका हाम्रा अहिलेसम्मका तयारी र हामीले गर्नुपर्ने कामहरूले स्वत स्पेस दिन्छ। यो एउटा साझा लक्ष्य हो र यो नागरिक अभियानबाट यहाँसम्म आइपुगेको छ। सरकारसँग त हामी यी कानुनहरू आएका छन्, अन्तर्राष्ट्रिय रूपमा यस्तो किसिमको विधि निर्माण गर्नुपर्नेछ, यस्तो किसिमको प्रक्रियाबाट जानुपर्नेछ भनेर हामीले नेपाल सरकार मन्त्री परिषदलाई सुझाव गर्छौँ। तयारी गर्ने निर्देशन निर्णय भएपछि त्यसको लागि आवश्यक दस्तावेजीकरण गर्छौँ, क्याबिनेटमा प्रस्ताव लैजान्छौँ, निर्णय हुन्छ। कहीँ न कहीँ अलिकति एउटा अलिकति धक्का दिने सानो अलिकति ठेल्ने काम बाँकी छ र यसमा नागरिक समाजको अझै पनि भूमिका छ। अब यसमा साथसाथै सूचना आयोगका आयुक्त प्रमुख आयुक्तज्यूको पनि मैले अलिकति पृष्ठभूमि देखिरहेको छु। मैले यहाँ आयोगको उपाध्यक्षसँग कुरा गरिरहेको छु, ओजिपीको प्रस्तावलाई नेपाल सरकारबाट पारित गराउनलाई उपाध्यक्षज्यूले प्रधानमन्त्रीसँग संवाद गरिदिनु पर्यो भन्दा मलाई एउटा टिपोर्ट दिनुहोस् पनि भन्नुभएको छ। यो आन्तरिक कुरा पनि मैले यहाँलाई सेयर गरेँ, प्रधानमन्त्रीलाई कन्भिन्स गरेर यो निर्णयमा जाउँ भन्ने छ। यसबाट चाहिँ हामीले अघि उठेका विषयहरू, सरकारी कामको विषय, लैङ्गिक संवेदनशीलताको विषय, बबिताजीले प्रतिनिधित्वको मात्रै कुरा गर्नुभयो, मुद्दाको सुनवाईको विषय, हरेक लैङ्गिकताका मुद्दाहरू छन् त्यसको प्रभावकारी सुनवाई, अदालत मुद्दाका मात्रै विषय भएन, आम बहस जनसरकारका विषयहरूमा यसको सुनवाईको पनि यसले स्पेस दिन्छ। यसमा हामीले हेर्नुपर्नेछ र कोभिडको विषय अघि प्रस्तुतिमा सञ्जयजीले भन्नुभयो, कोभिडको विषयमा ट्रान्सपरेन्सी विश्वभरि नै उठेको छ। भाइ भ्याक्सिनको प्रोक्युरमेन्टको विषयको छ, न्यूयोर्क सहरमा संयुक्त राज्य अमेरिका यसको संस्थापक देशै थियो, न्युयोर्कको सहरमा भेन्टिलेटरको सप्लाईको करप्सनको केस बाहिर आयो। त्यस कारणले गर्दा विश्वभरि औषधि उपचारको सप्लाई अहिले जुन ग्लोबल चासो छ, यो ओपन गभर्मेन्ट पार्टनरसिपको कारणले गर्दा आम नागरिकको बहसमा अहिले पनि हाम्रा खरिदका विषय आएका छन्, सामान्य कुराहरू आएका छन्। मास्कको खरिद महँगोमा भयो, सेनिटाइजरको खरिद महँगोमा भयो, अरू कुराहरू भयो, यी सबै कुरालाई बहस गरेर यो झगझग्याउने काममा एउटा चाहिँ विकासको समग्र प्रयासलाई साझा मुद्दा बनाउने विषयमा चाहिँ ओपन गभर्मेन्ट उसले काम गर्छ। यसमा सार्वजनिक जवाबदेताको जुन मुभमेन्ट छ यसलाई संस्थागत गर्छ। यो सरकारको डिसिजन भयो भने मुभमेन्ट छ, मुभमेन्टले भाइटल कामहरू गरेको छ, आधारभूत कामहरू पुरा गरेको छ, दस्तावेजीकरण भएको छ, दस्तावेजलाई अलिकति नवीकरण गर्नु पर्यो, त्यो अब त्यतिखेरको प्रस्तावमा गएको छ। अहिले अझ हामी यो 13 भन्दा माथि गयौँ होला, हामी त 85-86 पुग्यौँ होला जस्तो लाग्छ मलाई। अरू केही इन्डिकेटरमा पनि हाम्रो सुधार भएको छ, खास गरी हामीले डेभलपमेन्ट पोलिसी क्रेडिट विश्व ब्याङ्कसँग केही सहायता लिँदाखेरि सम्पत्ति शुद्धिसँग सम्बन्धित ऐन कानुनहरूको सुधार, ब्याङ्किङ कानुनहरूको सुधार कर कानुनहरूको सुधारको पनि त्यहाँ सूचकहरू छ, त्यसको मूल्याङ्कन भयो भने हामी अगाडि पुग्छौँ। त्यस हुनाले यसरी हेर्नु पर्यो। अर्को चाहिँ यो 2015 आएको तथ्याङ्क ऐनलाई हामीले लगभग 62 वर्षपछि संशोधनलाई प्रस्ताव गर्यौँ र यो संशोधनको प्रस्ताव गर्दा सरकारसँग भएका सूचनाको आधारमा बिग डाटामा जाने, ओपन डाटामा जाने, यसको प्रोसेसलाई सहजीकरण गर्ने, प्रदेश र स्थानीयमा पनि भएको हुनाले र नेपालको संविधानको अनुसूचीहरूमा स्थानीय तह र प्रदेशको पनि तथ्याङ्कीय अधिकार भएको हुनाले उनीहरूलाई कसरी फेसिलिटेट गर्ने, यो विषय त्यसमा छ। र अहिले यहाँ छलफल हुँदाखेरि ठ्याक्कै बिग डाटा र ओपन डाटालाई फेसिलिटेट गर्दैन कि भन्ने हो भनेदेखि संसदले आज पनि त्यो छलफल छ, पछिल्लो एक हप्तादेखि राष्ट्रिय सभामा छ, हामीलाई केही दिनभित्र त्यो ऐनमा उहाँहरूले पनि भन्नुभएको र थप केही छ भनेदेखि तयार गरेर ल्याउन भन्नुभएको छ। त्यसैले यो उपयुक्त अवसर छ, हामी आज भोलि नै यसमा ठ्याक्कै कुन पोलिसी इम्प्लिमेन्ट गरियो भने जान सकिन्छ त्यो हेरौँ र हामी त्यसमा जाउँ। अर्को चाहिँ यो प्रदेश सरकारको पनि बजेट रकमान्तरको विषय र खर्चको विषयमा प्रश्नहरू उठेका छन्, खर्च नगर्नुपर्ने विषयमा खर्च भयो भन्ने विषयहरू पनि उठाएको छन्, त्यो पनि ट्रान्सपेरेन्सीमा आउँछ। र अर्को महत्त्वपूर्ण यो कोभिडको अहिलेको एक्सपेन्डिचर कसरी भएको छ भन्ने विषयमा आम सरकार छ, ती कुराहरू पनि सँगसँगै आउँछन्। यति भनेर विकासमा मानव आकृति हामीले खोज्ने हो भने अहिलेसम्म हामीले जुन विकास प्रक्रिया गरेका छौँ त्यसमा खासै मानव आकृति देखेन, बाटो बनाउने भन्छौँ त्यो बाटोमा हिँड्न सक्ने अवस्था रहँदैन, बाटो खनिन्छ, जङ्गल डाँडा मासिन्छ, विद्यालयहरू भवन बनाउँछौँ त्यहाँ पढ्ने विद्यार्थी छैनन्, स्वास्थ्य केन्द्र यस्तो ठाउँमा बनाउँछौँ जहाँ बिरामीहरू पुग्दैनन्, औषधि पुग्दैन, स्वास्थ्य बिमाका प्रक्रियाहरू कारणले हुने उपचार पुग्दैन, हामीले खेतीको लागि कृषिका विषय पनि आएका छन् अघि, मल बिउ पुर्याउन सकेका छैनौँ अहिले पनि आधारभूत रूपमा, उत्पादनलाई बजारसम्म एक्सेस गर्न सकेका छैनौँ। त्यसैले यी कुराहरूमा हेऱ्यौँ भनेदेखि विकास र समृद्धिमा पनि यसले योगदान गर्दछ र यी कुराहरूलाई नागरिक मुभमेन्टले प्रभावकारी रूपमा उठाउनको लागि हामी ओजिपीको सदस्य हुन जरुरी छ।
धेरै धेरै धन्यवाद सजिव, खालि असाध्यै अहिले अर्जेन्सी चाहिँ त्यो तथ्याङ्क विधेयकमा छ, त्यसमा चाहिँ फ्रिडम फोरमले विधेयकमा कहाँ कहाँ संशोधन गर्नुपर्छ भनेर अध्ययन गरिरहेका छौँ, हामी झनै झनै ढिलो हुन लागेका रहेछौँ, अब हामी छिट्टै यहाँहरूलाई सुझाव दिन्छौँ। र हाम्रो आशा के छ भने ओपन डेटाको व्यापी अवधारणा चाहिँ नयाँ बन्ने कानुनमा समावेश गर्न यहाँको पहल हुने नै छ र ओजिपीको बारेमा जुन एउटा यहाँले एउटा कन्क्रिट एउटा प्रेजेन्टेसन दिनुभयो त्यसबाट हामीलाई के विश्वास भयो भने अब नेपाल सरकारका लागि ओजिपीको बारेमा कुनै कन्फ्युजन बाँकी छैन र त्यो प्रोसेसमा अगाडि जान सरकारलाई कुनै अप्ठ्यारो छैन, यहाँहरू जस्तो फेसिलिटेटर्सहरू त्यहाँ हुनुहुन्छ भन्ने विश्वास जागेको छ। अब म आफ्नो प्रस्तुतिका लागि हाम्रो राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङ सरलाई अनुरोध गर्छु।
एउटा कुरा त राष्ट्रिय सूचना आयोग चाहिँ सुरुमै चाहिँ ओजिपीको एकदमै प्रारम्भिक चरणमा सहभागी थियो, त्यो सहभागिताको बेलामा म संचार सचिव थिएँ त्यो बेलामा। र एउटा कुरा चाहिँ अघि असीमजीले भनेको कुरा मलाई एकदमै मनमा लागेको कुरो चाहिँ के भने जुन बेलामा त्यो बन्यो त्यो बेलाको परिस्थिति र अहिलेको परिस्थिति अलिक फरक छ। अब एक त चाहिँ अब होल ओजिपी प्रोसेसमा पनि केही न केही परिवर्तनहरू आएको छ, दोस्रो पाटो के भने फेडरल स्ट्रक्चरमा गइयो अहिले हामी। जब फेडरल स्ट्रक्चरमा गइसकेपछि अब हामीले के सोच्नुपर्ने आवश्यकता छ भने हामी पहिलाको जस्तो संरचनाबाट फरक संरचनामा गएको अवस्थामा हामीले प्रदेशलाई पनि स्थानीय तहलाई पनि यी सबैलाई जोडेर लानुपर्ने आवश्यकता चाहिँ छ। त्यो परिवेशमा सरकारले यदि थप कार्यान्वयन गर्नलाई केही समस्या छ भने कार्यदल बनाऊ न, यसमा पोलिटिकल कमिटमेन्ट चाहिँ इट्स भेरी मस्ट। हेर्नुहोस् पोलिटिकल कमिटमेन्ट बिना यो ब्युरोक्रेसीले कसैले यसमा चाहिँ जान्छौँ अगाडि बढ्छौँ भनेर मात्रै हुने विषय पक्कै पनि होइन भन्नेमा म चाहिँ विश्वस्त छु। त्यो भएको हुनाले म त अहिले पनि भन्छु आजको चाहिँ छलफलले चाहिँ मान्छ भने म त के प्रस्तावै के गर्न चाहन्छु भने यसको हुन त अब यो यसमा क्यान्डिडेटहरू यसको चाहिँ नेतृत्व गर्ने क्यान्डिडेट चाहिँ एउटा मेजर गर्न सक्ने हो भने सबैभन्दा महत्त्वपूर्ण प्रधानमन्त्री त मध्यप्रदेश सरकारले नै हो। यसको कार्यान्वयन गर्ने सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारी कोअर्डिनेसनको हिसाबबाट पनि त्यो पनि त्यो हो, तर हुँदैन भने अर्थ मन्त्रालय राष्ट्रिय योजना यी पनि चाहिँ स्टाफ फङ्सन गर्ने भएको हुनाले यी संस्थाहरूले पनि नेतृत्व गर्न सक्छन्। केवल सरले भनिसक्नु भएको छ हामी नेतृत्व गर्न तयार छौँ भनेर, त्यो पनि एउटा राम्रै पाटो हो, इफ नट त्यो पनि गर्न सकिन्छ। तर अझै पनि म के भन्छु भने अहिले त प्रधानमन्त्री त मन्त्रिपरिषद कार्यालयमा अहिले उप प्रधानमन्त्री नै हुनुहुन्छ, नेतृत्व गर्दै हुनुहुन्छ प्रधानमन्त्रीको साथसाथै उप प्रधानमन्त्रीलाई प्रधानमन्त्री परिषद कार्यालयमा दिइएको छ जिम्मेवारी, अनि वाइ नट उप प्रधानमन्त्रीजीकै नेतृत्वमा एउटा चाहिँ कार्यदल बनाएर जहाँ चाहिँ तिनटै यसमा फेरि हेर्नुहोस् है यो तिनटै निकायको चाहिँ हेर्नुहोस् एउटा सरकारको, दोस्रो यो चाहिँ यो संसदीय व्यवस्थापिकाको, तेस्रो चाहिँ न्यायालयको, हेर्नुहोस् तिनटै संस्थाको चाहिँ मुख्य सचिव स्तरका मान्छेहरू सदस्य किन राखेन त्यहाँ माननीय उप प्रधानमन्त्रीको नेतृत्वमा तिनटा चाहिँ निकायका चाहिँ प्रमुख सचिवहरूलाई राखेर अनि प्रदेशको समेत इन्भाइरोमेन्ट र स्थानीय तहको समेत प्रतिनिधित्व गरेर एउटा कमिटी बनाऊ भनेर त्यसले चाहिँ सरकारलाई सजेसन दियोस् कि कसरी जान ओजिपीमा प्रवेश गर्न के कसरी जान सकिन्छ भन्ने बारेमा अगाडि बढाउन मेरो विचारमा सबैभन्दा राम्रो र इम्प्लिमेन्टेबल उपाय चाहिँ हुनसक्छ भन्ने मलाई लाग्छ। नत्र भने फेरि हामी एउटा बनाउँछौँ अब एउटा भनौँ सचिवले एउटा मुख्य सचिवले अथवा कसैले चाहिँ सुझाव दिएर यहाँ हुनेवाला छैन, सरकारले चाहिँ एक्सेप्ट गर्नु पर्यो र यति तिनटै निकायले चाहिँ यसलाई चाहिँ यो यसका कन्सेप्टहरू यसका चाहिँ सैद्धान्तिक पाटोहरू यसमा गर्ने कमिटमेन्टहरू हेर्नुहोस् अब कुनै पनि इन्टरनेसनल कमिटमेन्ट गर्नु परेपछि सर्टेन त्यसले अप्लिकेसन चाहिँ क्रिएट गर्छ अभियसली क्रिएट गर्छ तर त्यो अप्लिकेसन हो कि होइन भन्ने पाटोबाट सोच्नुपर्ने हुन्छ त्यो अप्लिकेसन नेपाली नागरिकको लागि कति फलदायी हो त भन्ने दृष्टिकोणबाट हेर्नुपर्ने हुन्छ कतिपय विषयहरू त्यो पनि हुनसक्छ तर ओजिपीमा जाँदाखेरि मेरो विचारमा जति नागरिक देश सरकारलाई सबैलाई फाइदा छ त्यो फाइदाको मूल्य हामीले लिने अप्लिकेसन नथिङ त्यो भएको हुनाले यसमा प्रवेश गर्न मेरो विचारमा साह्रै नै उपयुक्त समय छ त्यही क्रममा तथ्याङ्क विधेयकको कुरो पनि आयो एकदमै राम्रो समयमा चाहिँ आएछ के हाम्रो केवसले त्यहाँ प्रतिनिधित्व गर्दै हुनुहुन्छ भनेपछि यो बेलामा त्यहाँ तथ्याङ्कमा ऐनमा लानुपर्ने कुराहरू के हुन् त भनेर अहिले तारसाले भनिसक्नु भयो त्यो लान्छौँ भनेर द्याट इज अ भेरी गुड पोइन्ट त्यस्तै गरेर अब चाहे त्यसमा जति पछाडि विषयमा जति कुरा गरे पनि सूचना प्रविधि ऐन पनि छ सूचना प्रविधि ऐनमा पनि हामीले कतिपय कुराहरू ओपन डेटाका कुराहरू कतिपय राख्न सकिएला त्यस्तै अरू अरू जति पनि विधेयकहरू छन् जति विधेयक आउँछ कुनै पनि विधेयक राष्ट्रिय सभा वा प्रतिनिधि सभामा जाँदाखेरि त्यसमा चाहिँ हामीले ओजिपीका कन्सेप्टबाट के चाहिँ राख्दा उपयुक्त हुन्छ जस्तै हामीले सूचनाको हक सम्बन्धी दृष्टिकोणबाट हामीले अहिले चाहिँ विधेयक समितिहरूलाई अथवा संसदीय समितिहरूलाई हामीले भन्ने गरेका छौँ कि सूचनाको हक सम्बन्धी ऐनको दृष्टिकोणबाट हामीले यो व्यवस्थाहरू राख्न उपयुक्त हुन्छ गोपनीयता गोप्य भन्ने कुराहरू सकेसम्म नहोस् भन्न चाहन्छौँ हामी सकेसम्म जिरो होस् भन्ने चाहन्छौँ हामी तर होला कतिपय विषयहरू संविधानले दिएको सीमाभित्र बसेर गोपनीयता राख्नुपर्ने विषय छ भने ठिक छ तर त्यसलाई सूचनाको हक सम्बन्धी प्यारामिटरमा टेस्ट गर्नुपर्छ त्यसलाई त्यो टेस्ट नगरिकन नराखिदिनु भने हामीले सभापतिहरूलाई भनिरहेको छौँ हामीले अनुरोधै गरेका छौँ आयोगले निर्णय गरेर त्यही प्रकारबाट हामीले चाहिँ जानियो भने र अब मेरो विचारमा एकपटक चाहिँ राष्ट्रिय सूचना आयोगले यसमा नेतृत्व गरेको पनि छ राष्ट्रिय सूचना आयोग जहिले पनि यसमा चाहिँ अब यो वान अफ द मेजर पार्टनर त हुँदै हो ओजिपीको त्यो भन्दा पनि बढी काम गर्न पनि राष्ट्रिय सूचना आयोग तयार छ नै छ तर पनि चाहिँ मेरो विचारमा लाग्छ अहिलेको सन्दर्भमा सरकार हो यसमा प्रवेश गर्ने भएको हुनाले अघि मैले सजेसन राखे अनुरूप चाहिँ जान सक्ने हो भने यसले एउटा ठोस परिणाममा पुर्याउन सक्छ भन्ने मलाई लाग्छ
धेरै धेरै धन्यवाद प्रमुख सूचना आयुक्तज्यूलाई यो प्रतिबद्धता सँगसँगै केही सलिड र ठोस सुझाव दिमा गरौँ राष्ट्रिय सूचना आयोगले पनि अलिकति यसमा पहल कदमी लियोस् राष्ट्रिय योजना आयोगले पनि पहल कदमी लियोस् र राजनीतिक तहमा पनि नागरिक समाजले घचघचाउने अभियानमा हामी पनि लाग्छौँ र सँगै यसलाई ठोस र सार्थक बनाऊ अगाडि बढौँ भन्ने म अनुरोध पनि गर्न चाहन्छु प्रमुख आयुक्तज्यूलाई धेरै धेरै धन्यवाद अब हामी मुख्य सचिव सोमलाल सुवेदीज्यू उहाँलाई चाहिँ अलिकति एउटा प्रिमार्क्स दिनको लागि मैले अनुरोध गर्छु
धेरै कुराहरू आएको छ तर यो संहिताको सिलसिलामा संविधानका प्रावधान छन् कानुनका प्रावधान छन् थुप्रै छन् त्यो कार्यान्वयन गर्न यसले बल पुर्याउँछ नम्बर एक अर्को चाहिँ के हो भनेदेखि चाहिँ फेडरल यो भनेको के हो भने बेटर रिप्रेजेन्टेसन बेटर ल बेटर गभर्मेन्ट र बेटर रिजल्ट र इक्विटेबल डिस्ट्रिब्युसनमा यसले बल पुर्याउँछ यो चाहिँ जरुरी छ अहिले हामीले सायद चाहिएको पनि त्यही छ अब हाम्रो चाहिँ बाँडफाँड भइसकेको छ तहगत हिसाबले विभिन्न चाहिँ फेडरल कम्पिटिसनको हिसाबले सरकारहरूले आफैले जान्नलाई पनि चाहिन्छ सङ्घीय सरकार प्रदेश सरकार स्थानीय सरकार पनि हुन्छ उनीहरू रिलेसनलाई इन्टर गभर्मेन्ट रिलेसनलाई स्ट्रेन्थेन गर्न यसले सहयोग पुर्याउँछ त्यो उनीहरूको बिचमा कम्पिटिसन जुन गर्नलाई यसले सहयोग पुर्याउँछ अब त्यो टुल्स अब डेमोक्रेसी भइहाल्यो फङ्सनल डेमोक्रेसी हो अहिले अर्को एउटा चाहिँ व्यावहारिक रूपान्तरणको कुरा यहाँ ग्याप भयो क्या त्यस कारण यसले रूपान्तरणलाई सहयोग पुर्याउँछ तिनै तह 761 सरकारले ओजिपीलाई अवलम्बन गरेँ भने हुन त मैले थुप्रै अब अहिले फुर्सद पनि भए हुनाले मैले खुला थाने सरकार खुला संसद भन्ने मैले लेख पनि लेखेको थिएँ कतिपयले हेर्नु पनि भयो होला कतिपय फोरममा मैले भने पनि छु फ्रिडम फोरमले पनि छ अस्ति एनजिओ फोरमले बोलाइरहेको थियो हामीले भनेका छौँ तर यो मतलब इन्टरनेसनल लेभलमा हामीले सदस्यता लिनलाई यति धेरै आधार भएको अरू सायद थिएन होला अब अर्को पोलिटिकल डिसेन्ट्रलाइजेसनले चाहिँ हो त्यो चाहिँ टप डाउनमा हुँदो रहेछ ग्लोबल्ली प्रायः जसो तर ग्रासरुटमा रियल्ली रिजल्ट लिएर आएको छ भनेर ग्रास प्रेसर फ्रम द बिलो भन्ने कुरालाई यसले सपोर्ट पुर्याउँछ यसले धेरै राम्रा कामहरू भएका छन् यो दुईवटा मिडियाका साथीहरूसँग गएको पनि थियो लोकल गभर्मेन्टसँग अब अर्को चाहिँ अब धेरै भनिरहने परेन लेस एकाउन्टेबिलिटी मोर करप्सन मोर एकाउन्टेबिलिटी लेस करप्सन यसमा भन्ने कुरा चाहिँ यसबाट हामी सिक्न सक्छौँ र अब हामीले हेर्दाखेरि चाहिँ के हो भनेदेखि चाहिँ यो केसिओर भन्ने विद्वानले भने रहेछन् संहिताको सफलताको लागि चाहिँ त्यो लिबरल डेमोक्रेसी आवश्यक हुन्छ भन्ने छ त्यसको लागि चाहिँ सूचना नभई लिबरल हुनै सक्दैन त्यस कारण चाहिँ खुला हुन जरुरी छ र फिस्कल पार्टमा हेर्दा फेयर जस्ट सिस्टम भाइबल फेयर र जस्ट फिस्कल फेडरलिजममा चाहिँ यसले सपोर्ट पुर्याउने चाहिँ यसको चाहिँ महत्त्वपूर्ण चाहिँ भूमिका हो त्यस कारण मैले अब अरू धेरै कुरातिर लागिनँ र एउटा कुरो थिमेटिक ग्रुपमा साथीहरूले भन्नु यो एउटा कुरो भनाइ छ क्या टोपी झिकेने भेद्रा कुरो झिकेको रहन्छ भने जस्तो तर फेरि अल्टिमेटली गभर्मेन्ट दलियो र बलियो र गभर्मेन्ट सक्षम नभएसम्म खासै हुँदैन पनि त्यस हिसाबले एउटा तपाईँहरूको थिमेटिक ग्रुपले जुन गर्नमा चाहिँ गरिरहेकै काम र ओजिपीको स्पिड म्याच हुन्छ कि हुँदैन हेरिदिनु होला है, किनभने यो पर्याप्त नहुन सक्छ। दोस्रो कुरा चाहिँ के हो भनेदेखि चाहिँ एउटा गभर्नेन्स रिफर्मको चाहिँ ल्याइदिनुहोस् तपाईँहरूले थिमेटिक ग्रुपले हेरिदिनुहोस्, किनभने भोलि एक्सन प्लान बनाउनुपर्छ, कहाँ गर्नुपर्छ भन्ने कुरा, अर्थात् प्राइभेट सेक्टरले गभर्मेन्टलाई यो के हो त इन्सेन्टिभ भन्ने कुरा पनि अलिक दिन सक्नु पर्यो। प्राइभेट सेक्टर भन्दा पनि सिभिल सोसाइटी एनजिओले चाहिँ यो कुरा हामी पनि गर्छौँ भने तपाईँहरूको आफ्नो तर्फबाट पनि तपाईँहरूले के सेक्रिफाइस गर्नुहुन्छ भन्ने अलिकति आइदियो भने थोरै त्यहाँनिर एनजिओले हामीलाई सोध्ने अथवा सिभिल सोसाइटीले हामीलाई सोध्ने भन्ने खालको माइन्ड सेट चाहिँ सत्तामा हुनसक्छ। त्यो कुरालाई अलिकति माइल्ड कसरी गराउन सकिन्छ त्यो चाहिँ सोच्नु भयो भने चाहिँ हुन्छ जस्तो चाहिँ मलाई लाग्छ। अब संहिताको लागि यो महत्त्वपूर्ण सफल हुनलाई एउटा चाहिँ विद्यमान व्यवस्थामा अलिकति डाउनवर्ड एकाउन्टेबिलिटीहरू हामी भनौँ कति हुन्छ भन्ने कुरा चाहिँ यदि सिडिपीमा हामीले 40,000 जनप्रतिनिधि नभएको बेलामा म सहसचिव थिएँ त्यो बेला म एनपिडी थिएँ 40,000 हामीले संस्था क्रिएट गऱ्यौँ, त्यो मध्ये चाहिँ अहिले स्थानीय तहमा निर्वाचन भएका 30-40% चाहिँ त्यसबाट फाइदा लिएका त्यहाँ इन्भल्भ भएका मान्छेहरू छन् भन्दा हामीले क्रिएट गरेको सोसल क्यापिटललाई अब कसरी चाहिँ यसलाई चाहिँ हामी चाहिँ ओपन गभर्मेन्टमा लाने भन्ने कुरा छ। डाउनवर्ड एकाउन्टबाट थुप्रै मिजर्सहरू छन्, फ्युडिसरी रिस्क रिडक्सनका मिजर्सहरू छन्, फ्रन्टलाइन लोकल गभर्मेन्टमा होर्डिङ बोर्ड राख्नेदेखि लिएर उपभोक्ता समितिमा 3 मध्ये 1 महिला हुने कुराहरू छन्, यी थुप्रै कुराहरू भएको कुरालाई पनि अलिकति हामीले चाहिँ हेर्नुपर्छ। यी गभर्मेन्टले यी कुरामा हामी पनि सपोर्ट गर्छौँ भन्ने हिसाबले सिभिल सोसाइटी आइदियो भने मलाई लाग्छ धेरै अप्ठ्यारो चाहिँ छैन। मूलत के हो भनेदेखि चाहिँ यो अलिकति नेतृत्व गर्दा चाहिँ महेन्द्रजीले भने जस्तो प्रधानमन्त्री कार्यालयले गर्नु सो मच द बेटर, किनभने प्रदेशको लिहाज उसले गरिरहेछ, प्रदेशले कानुन चाहिँ थाने तहको लागि उस प्रदेशले कानुन बनाउँछ, थाने तहलाई कानुन त सबै प्रदेशले बनाउँछ नि त, त्यहाँनिर पनि हाल्न सकिन्छ एउटा पाटो। अर्को महत्त्वपूर्ण पाटो फेरि धेरै 753 सरकारलाई समन्वय गर्ने जिम्मा फेरि सँगै मामलाको छ होइन, त्यस कारण चाहिँ अब तथ्याङ्कको हिसाबले चाहिँ योजना आए पनि ठिक हो, तर कतिपय कुरा चाहिँ के लोकल गभर्मेन्ट भने हुनाले सकिन्छ प्रधानमन्त्री कार्यालयले गर्ने, होइन भने अहिले तत्काल अघि बढाउनलाई जो एक्टिभ हुन्छ त्यसले लिने मोडेल लिनुपर्छ होला, किनभने अब कसैले वास्ता गर्दैन भने काम छोड्नु त भएन, त्यो हिसाबले चाहिँ जानुपर्छ। फेरि यो कुरा के हो भने अहिले हामी जो जहाँ भोलि चाहिँ के भने सोसाइटीमा गइसकेपछि चाहिँ कस्तो समाज बनाउने भन्ने कुराको पनि यसले चाहिँ भूमिका खेल्ने भएको हुनाले हामी जहाँ जे जस्तो भूमिकामा छौँ भोलिको समाजलाई एउटा चाहिँ सामञ्जस्यपूर्ण समाज एउटा जस्ट सोसाइटी बनाउने र गभर्मेन्टलाई चाहिँ जनताप्रति एकाउन्टेबल बनाउने र लोकतन्त्रलाई सुदृढीकरण गर्न अहिले संहिताकै क्वेसन उठाएको छ, सिस्टमकै क्वेसन उठिरहेको छ, तर के भने कति राम्रा काम भएका छन् यो कोभिडकै बेलामा लोकल गभर्मेन्टले गरेका आएको छैन, कति प्रदेशले गरेकै छन्, ती राम्रा काम चाहिँ हामीले ल्याउन सकिरहेको छैन, त्यो मेकानिजममा चाहिँ पोजिटिभली अब एप्रिसिएटिभ इन्क्वायरी भन्छ नि हामी कहाँ धेरै काम भएको छ छरिएर। सिद्धान्त के हो भने जति माथिको सरकारले मोडेल देखाउन सक्यो त्यो एनजिओ पनि आइएनजिओ लागु हुन्छ, सेन्ट्रलले नेसनल एनजिओले रोल मोडेल देखायो भने लोकल लेभलले गर्छ, कतिपय ठाउँमा जिल्लामा काम गर्दा म एलडिओ हुँदा नेसनल एनजिओ लोकल एनजिओ झगडा मिलाएको पनि छु मैले, सङ्घीय सरकार नमुना हुन सक्यो सो मच द बेटर होइन, क्रेडिट एकदमै राम्रो हुन्छ। अब कतिपय कुराहरू अब संवेदनशीलताका विषय छन् पछि वर्गीकरण गर्नुपर्ने हुन्छ, त्यो पनि समिति बनाएको थियौँ हामीले संहितालाई के गर्ने भन्दा भ्याइएन विभिन्न कुराहरू भयो, होइन भने प्रदेश र थाने सरकारको हिसाबले कर्णालीमा राम्रो काम भएको छ भन्नुभयो, कर्णालीमा राम्रो भएको छ भने कर्णाली प्रदेशले पनि पारदर्शी हुनलाई कानुन बनाउन बाह्र त छैन, उसले थाने बनाएर कानुन दिनु सक्छ, आफू मोडेल हुनसक्छ, त्यस कारण चाहिँ सबै ठाउँबाट जहाँबाट हुनसक्छ त्यहाँबाट देशभरिको नेटवर्क जुन साथीहरू सहभागी हुनुभयो इलामदेखि बाजुरासम्म त्यो हिसाबले चाहिँ के भने लोकल लेभलमा हामीले चाहिँ टेक्नोलोजी ट्रान्सफर गर्ने उनीहरूलाई मोटिभेट गर्ने, अब त भन्न पनि सकिन्छ तिमीले के काम गर्यौ त अहिले अब चुनाव आउँदैछ भने आफूले गरेको काम सार्वजनिक गर अहिलेसम्म गरेको उपलब्धि भनेर पनि त भन्न सकिन्छ, नागरिकले मूल्याङ्कन गर्छ, त्यस हिसाबले यो एउटा महत्त्वपूर्ण पक्ष हो। सायद अलि मैले छिटो बुझेर बढी एक्सपिराइट गरे हुनाले र परिस्थिति नभएको होला, म चाहिँ त्यो विषयमा अहिले पनि निरन्तर मौका अनुसार चाहिँ लागिरहेकै पनि छु र साथीहरूले योजनाको साथीले कमिटमेन्ट गर्नुभयो, महेन्द्रजीले पनि कमिटमेन्ट गर्नुभएको छ, गर्नुपर्छ, किनभने यो कुराहरू मैले त्यहाँ हुँदा एक्सपिराइट नगरेको भए सायद आज मलाई तारादीले बोलाउँदैन होला किनभने अरू साथीहरूलाई बोलाउनु भएको छैन, त्यस हिसाबले पनि हामीले उपयुक्त समय उपयुक्त काम गर्नको लागि यो जरुरी हुन्छ, यो नागरिकको राइट हो, हाम्रो दायित्व पनि हो, हामीले लिएको जिम्मेवारीलाई निर्वाह गर्ने र भोलि आउने पिँढीले होइन, जसरी अहिले एनजिओको साथीले हामी अब सिभिल सोसाइटीका साथीहरूले हामीले यही काम गऱ्यौँ भने सरकारले गरेको हामीले कन्सोलिडेसन गर्नु किन सकेनौँ भने फोकल पोइन्ट को हो भन्ने क्लियर नभएको कारणले हो नि त। त्यसलाई कम्पाइल गर्ने त्यो पर्सपेक्टिभमा कम्पाइल गर्ने काम सुरु भएको छैन, यद्यपि काम धेरै भएको छ। त्यस हिसाबमा यो सकारात्मक छ, सरकारले पनि नगर्ने भनेको होइन, म फेरि दोहोऱ्याउँछु, र अहिले पनि नगर्ने कसैले भन्दैन, तर खालि चाहिँ के भने अब कसै न कसैले चाहिँ कुरा चाहिँ पुर्याउनु पर्छ र प्रक्रियामा गएर चाहिँ जानुपर्छ। एउटा लुकेको कुरा र छुटेको कुरा के छ भने हामीले संहिता ल्याइसकेपछि कम्प्रिहेन्सिभ एडमिनिस्ट्रेटिभ रिफर्मको काम गरेकै छैनौँ, त्यो गर्नको लागि पनि यसले चाहिँ हामीलाई सहयोग पुर्याउँछ, किनभने एक्सन प्लान बनाउनु पर्छ रिफर्मको, त्यस हिसाबले अगाडि बढ्नुपर्छ।
धेरै धेरै धन्यवाद सोमलाल सर, यो खुला सरकारको अवधारणाको एउटा च्याम्पियनसिप लिइरहनु भएको छ, र उहाँ जति बेला मुख्य सचिव हुनुहुन्थ्यो र मैले यो कुरो लिएर उहाँ कहाँ गएँ, त्यसपछि उहाँले जुन हिसाबले यसलाई आत्मसात गरेर यसको लिडरसिप लिनुभयो, त्यसले नेपालको एउटा समग्र गभर्नेन्स रिफर्ममा एउटा माइलस्टोन नै त्यसले कायम गरेको थियो। तर अझै हामी यो यसको अभियानमै छौँ, र यो अभियानलाई सफल पार्नको लागि उहाँको निरन्तर संलग्नता र वैचारिक र यस्तो चाहिँ एउटा अभियानताकै रूपमा उहाँले जुन कन्ट्रिब्युट गरिरहनु भएको छ त्यसको लागि म धन्यवाद दिन्छु। अब नेपालको राइट टु इन्फर्मेसन मुभमेन्टको पब्लिक इन्ट्रेस्टको इस्युजहरूको लिटिगेसनको एउटा च्याम्पियन्स गर्ने नेपालको एक्टिभ सिभिल सोसाइटी लिडर हुनुहुन्छ, विश्वजीलाई म अनुरोध गर्छु।
यो अहिले यसलाई संस्थागत गर्दाखेरि लोकलाइजेसन स्थानीयकरण के, यो जबसम्म स्थानीयकरण हामी गर्न सक्दैनौँ, अहिले त स्थानीय सरकारको तीन तहको सरकार छ, केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार, जबदेखि स्थानीय सरकारदेखि नै यसलाई सुरुवात गरिदिनु पर्यो, जसले गर्दाखेरि अब हामी स्थानीय सरकारमा पनि यसलाई सुरुवात गर्छौँ, जस्तै मेमोरेन्डमहरू दिनेदेखि लिएर प्रदेशमा पनि हामी मेमोरेन्डम दिन्छौँ र केन्द्रको पनि मेमोरेन्डम दिन्छौँ। अब तलदेखि नै सुरुवात भएन भने यसलाई लोकलाइजेसन, जनताले जबसम्म नागरिक स्थानीय तर्का ग्रास रुटकल लेभलले जनताले थाहा पाउँदैन तबसम्म यो ओजिपीलाई चाहिँ एकदम चाहिँ ओनरसिप लिन सकिँदैन, स्थानीयकरण नै यसले गर्नुपर्छ।
थ्याङ्क यू विश्वजितजी, उहाँ नेपालगञ्जबाट हुनुहुन्छ। अब अर्जुन भट्टराई हाम्रो एनजिओ फेडरेसनको सचिवज्यू हुनुहुन्छ र एउटा चाहिँ सिभिल सोसाइटी कम्युनिटीको लिडरसिप लिएको अर्गनाइजेसनको हिसाबले पनि यो आजको डिस्कसन्सबाट अब एनजिओ फेडरेसनले यसलाई कन्सोलिडेट गरेर यो मुभमेन्टलाई अझ कसरी कन्ट्रिब्युट गर्न सक्छ, म अर्जुनजीलाई अनुरोध गर्छु।
मेरो चाहिँ एउटा निष्कर्ष अलिकति केमा पुगे भने चाहिँ हामी सिभिल सोसाइटी र ब्युरोक्रट्सहरूको लेभलमा एउटा लेभलमा चाहिँ राम्रै एवेरनेस र हामी यो चाहिँ अगाडि बढाउन चाहन्छौँ भन्ने चाहिँ बुझाइ रहेको पाएँ, तर पोलिटिकल रूपमा जसले चाहिँ यसलाई चाहिँ नेतृत्व गर्नुपर्छ त्यो लेभलमा चाहिँ स्टिल होइन केही ग्याप्सहरू चाहिँ मैले पाएँ। मलाई के लाग्छ भने गभर्मेन्टको अलिकति इन्स्टिट्युसन रिकग्नाइज इन्स्टिट्युसन राष्ट्रिय जन आयोग होला अथवा सूचना आयोग होला कसैले चाहिँ पोलिटिकल लेभलको र हाई पोलिटिकल लेभलको जो लिडरसिपमा बस्नु भएको छ अनि मन्त्रीज्यूहरू हुनुहुन्छ उहाँहरूलाई बोलाएर अलि यसको बारेमा अलिकति एडभोकेट एवेरनेस गर्न चाहिँ जरुरी ठानेको छु, किनभने यो कुनै लिडरसिप लिने बित्तिकैमा अथवा मन्त्री हुने बित्तिकैमा यो कुराको चाहिँ जानकारी हुन्छ भन्ने कुरा नै हामीले बुझ्नु भएन, त्यसकारण जिम्मेवारीको हिसाबले उहाँहरू महत्त्वपूर्ण हुनुहुन्छ र मैले चाहिँ यो ग्रासरुट मोबिलाइजेसनमा ग्रासरुट लेभलमा छलफल गर्ने इन्ट्रेक्सन गर्ने लोकल गभर्मेन्टसँग इन्ट्रेक्सन गर्नेमा फ्रिडम फोरम एनजिओ फेडरेसन अरू निकायहरू गोगो फाउन्डेसन लगायत धेरै निकायहरूले हामी गरि नै रहेका छौँ, तर जुन पोलिटिकल लेभलमा चाहिँ इन्ट्रेक्सन गर्ने र उहाँहरूलाई अलिकति सचेत गराउने यो विषयमा अलि अपनत्व कायम गर्ने कुरामा चाहिँ हामी अलिकति ल्याकिङ छौँ कि भन्ने मलाई लाग्यो, त्यसमा चाहिँ अब जोड दिनुपर्छ भन्ने चाहिँ म सुझाव दिन चाहन्छु। र यसको लागि यहाँहरूले भने जस्तो अब राष्ट्रिय योजना आयोग हुनसक्छ, तर मलाई सूचना आयुक्तज्यूले भनेको कुरा चाहिँ धेरै उपयुक्त लागेको छ कि यसमा चाहिँ उप प्रधानमन्त्रीज्यूले जुन चाहिँ मन्त्री परिषदको जिम्मेवारी लिनु भएको छ उहाँलाई अलिकति एडभोकेट गरेर उहाँले अलिकति यसलाई लिडरसिप दिनु हो भने यो चाहिँ अलिक पार लाउन सकिन्थ्यो कि भन्ने मलाई लाग्छ।
धेरै धेरै धन्यवाद अर्जुनजीलाई। अब हामी आजका छलफलका सुझावहरू विचारहरू आएका छन्, त्यसको आधारमा एउटा कङ्क्रिट एउटा स्टेपहरू लिउँ र यसको मेम्बरसिप लिने कुरा सँगसँगै गभर्मेन्टमा र स्टेटका अरू एजेन्सीमा र सिभिल सोसाइटीमा पनि प्रिपेयरनेसलाई ऱ्यापिडली अगाडि लाने कुरामा हामी आजको डिस्कसनले मलाई लाग्छ धेरै नै हामीलाई बाटो दिएको छ र यहाँहरूको महत्त्वपूर्ण कन्ट्रिब्युसनको लागि म आभार व्यक्त गर्न चाहन्छु।
खुला सरकार साझेदारीमा नेपालको अवस्था कस्तो छ त भन्ने विषयमा तयार पारिएको आजको पडकास्ट यहाँहरूलाई कस्तो लाग्यो? केही सल्लाह सुझाव र प्रतिक्रिया छन् भने फ्रिडम फोरमको पैसा नलाग्ने टेलिफोन नम्बर 1660010222 र इमेल freedomforum2005@gmail.com अर्थात् freedomforum2005@gmail.com मार्फत पनि प्रतिक्रिया जनाउन सक्नुहुन्छ। आजको पडकास्टबाट म आदित्य दाहाल बिदा चाहन्छु। नमस्कार।